हुन्छ, सबैजनालाई फेरि पनि येशू ख्रीष्टको नाममा जय मसीह। अनि म तपाईँहरू सम्पूर्णलाई आजको सङ्गतिमा, यानि कि आजको स्टडीमा, रिभिजन क्लासमा स्वागत गर्न चाहन्छु। अनि हामी परमेश्वरप्रति एकदमै धन्यवादी हुनुपर्छ, किनकि उहाँले हामीलाई धेरै अनुग्रह गर्नुभएको छ र यहाँ समयसम्म है ल्याउनु भएको छ। सबै कुराहरूमा उहाँलाई हामी धन्यवाद चढाउँदछौँ। आउनुहोस् हामी ढिलो नगरिकन आजको विषयमा हामी जानेछौँ। है तपाईँहरू सबैजनाले देखिराख्नु भएको छ, आज चाहिँ हामी फेथ है यानि कि विश्वासको बारेमा आज चाहिँ हामी हेर्दैछौँ। हेर्नुहोस् है त, विश्वासको बारेमा हेर्दैछौँ। अब हामीले हेर्छौँ भने है संसारमा हामीले हेर्छौँ भने चाहिँ जुनै पनि धर्महरूको पनि के छ, एउटा न एउटा के छ, विश्वास छ। है जस्तै मुस्लिम धर्मको बारेमा हामीले हेर्छौँ भने जीवनमा एकपटक न एकपटक चाहिँ मिक्का र मदिना भन्दछ, है उहाँहरू त्यहाँ जानै पर्ने हुन्छ, है एकपटक दर्शन गर्नलाई, त्यहाँनिर नमाज पढ्नलाई अथवा प्रार्थना गर्नलाई चाहिँ जिन्दगीमा एकपटक चाहिँ त्यहाँ चाहिँ जानु नै पर्ने हुँदछ भन्ने चाहिँ उनीहरूको चाहिँ के छ, एउटा विश्वास रहेको छ। अनि ए हेर्नुहोस् त, उनीहरूले चाहिँ दिनमा दुई पटक चाहिँ के गर्ने गर्छन्, प्रार्थना गर्ने गर्छन्। जस्तो सुकै जे सुकै होस् उनीहरूले के गर्नु के गर्नुहुन्छ, प्रार्थना गर्नुहुन्छ। यो के हो, उहाँहरूको विश्वास हो। यो चाहिँ मुस्लिम्सहरूको कुरा म गर्दैछु। अब हिन्दूहरूको कुरा गर्ने हो भने पनि के छ, गाईमा चाहिँ धेरै भगवान्हरू हुन्छ है, अनि त्यसपछि गाईलाई चाहिँ के गर्ने गर्छ, पूजा गर्ने गर्छ। हामीलाई थाहा छ लक्ष्मी पूजा गर्छ गाईलाई, होइन यस्तो यस्तो विश्वास के, पूजा गऱ्यो भने मुक्ति पाइन्छ अरे होइन, यस्ता यस्ता कुराहरू विश्वासमा आइराखेको कुराहरू छ। अब यति मात्र नभएर गाईको पिसाब है, गाईको पिसाब के भन्छ, गौत भन्छ के अरे होइन, त्यो खायो भने चाहिँ के हुन्छ अरे, मुक्ति पाइन्छ अरे अथवा शुद्ध भइन्छ अरे, यस्तो यस्तो प्रकारको विश्वासहरू प्रशस्तै हामी भेट्न सक्छौँ। होइन हामी हाम्रो यही समाजमा हुर्किआएको कारणले गर्दा हामीलाई यो कुराहरू थाहा छ होइन त। अब यस्तै क्रिस्चियनहरूको पनि विश्वास छ के, है मुस्लिम्सको कुरा गऱ्यौँ हामीले, हिन्दूको कुरा गऱ्यो, क्रिस्चियनहरूको पनि विश्वास छ। अनि क्रिस्चियनहरूको विश्वास चाहिँ के हो त, बाइबल आधारित विश्वास हो। उहाँहरूको आफआफ्नै धर्म ग्रन्थहरू छन् भने क्रिस्चियनको एउटा बाइबल छ, अनि त्यो बाइबलमा चाहिँ के गर्छन् क्रिस्चियनहरूले चाहिँ विश्वास गर्छन्। हो हामी बाइबलमा विश्वास गर्छौँ कि केमा गर्छौँ, बाइबलमा होइन, पवित्र बाइबल। त्यसो हो भने पवित्र बाइबलमा विश्वास गरिनुलाई बाइबल आधारित विश्वास, सुन्दै हुनुहुन्छ के अरे, बाइबल आधारित विश्वास आफै चले चाहिँ छ, बाइबल आधारित विश्वासलाई चाहिँ के भनिन्छ भने त्यसलाई चाहिँ मोस्ट होली फेथ भनिन्छ। के भनिन्छ अरे, विश्वास मात्र होइन अति पवित्र विश्वास भनिन्छ। आमेन। अरूले चाहिँ विश्वास 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 भन्नुहुन्छ भने, तर हामी चाहिँ अति पवित्र विश्वासमा हामी छौँ। आमेन। हुन्छ, यो पद हामी पढौँ त, जुटमा एक यहुदामा एक अध्याय मात्र छ, एकको बिस पद पढिदिनु हुनको निम्ति म तपाईँलाई अनुरोध गर्न चाहन्छु। यहुदा एकको बिस, हजुर।
तर प्रियहरू हो, तिमीहरू चाहिँ आफ्नो अति पवित्र विश्वासमा आफ्नै उन्नति गर्दै गर, पवित्र आत्मामा प्रार्थना गर्ने गर।
हेर्नुहोस् त, के भनेको छ, अति पवित्र विश्वास। त्यसो भए बाइबलले जे भन्छ त्यो कुरामा विश्वास गर्ने, बाइबल आधारित विश्वासलाई चाहिँ के भनिँदो रहेछ, अति पवित्र विश्वास। आमेन। यो हाम्रो लागि है सुन्दै गर्दा अलिकति नयाँ हुन सक्दछ, तर वचनले यही कुरालाई बताउँदछ। आमेन। के हो अरे, अति पवित्र विश्वास, मोस्ट होली फेथ, हालेलुया। हेर्नुहोस् त, अब त्यसो हो भने विश्वास भनेको चाहिँ के हो त भन्ने प्रश्न आउँछ नि होइन र, अति पवित्र विश्वास भन्ने कुरा हामीले भन्यौँ भने बाइबल आधारित शिक्षालाई, बाइबल आधारित विश्वासलाई अति पवित्र विश्वास भन्छ भने विश्वास भनेको के भन्ने प्रश्न आउनु सामान्य कुरा, जुन कुरा हामी हिब्रू 11:1 पाउँछौँ। कृपया मुनालाई पढिदिनु हुनको निम्ति म अनुरोध गर्न चाहन्छु, हिब्रू 11:1। तपाईँहरू सबैजनाले पल्टाउनुहोस् है, हिब्रू 11:1। आमेन। हेर्नुहोस् त, विश्वास के रहेछ त, विश्वास चाहिँ आशा गरिएका वस्तुहरूको निश्चयता र नदेखेका कुराहरूको प्रमाण हो रे। नदेखेका कुराहरूको चाहिँ के हो रे, प्रमाण हो। अब जस्तै हामी बाहिर हेर्नुहोस् त, आकाशहरूलाई हेर्नुहोस् है, चराचुरुङ्गीहरूलाई हेर्नुहोस्, बादललाई हेर्नुहोस्, सबै कुराहरूलाई हेर्नुहोस् त, यो हेर्दै गर्दाखेरि आफै बनेको जस्तो लाग्छ लाग्छ र कसै न कसैले चाहिँ बनाएको छ क्या। अनि त्यो हामी यो विश्वास गर्छौँ, त्यो कसले बनाउनु भयो, परमेश्वरले। हामीले परमेश्वरले बनाउनु भएको देखेका छौँ र देखेका छौँ, छैन नि होइन। विश्वास भनेकै त्यही हो क्या, नदेखेका कुराको प्रमाण नै विश्वास हो। आमेन। त्यही भएको कारणले गर्दा हामीले देखेका छैनौँ, तर हामी विश्वास गर्छौँ यी सबै कुराहरू कसले बनाउनु भएको, परमेश्वरले नै बनाउनु भएको। यही कुरा हामी हिब्रू 11:3 पनि पढ्छ, कृपया फेरि पढिदिनुहोस् त 3 पनि। हेर्नुहोस् त, यहाँ के लेखेको छ, विश्वासद्वारा हामी बुझ्छौँ। आमेन। हामी बुझ्छौँ के बुझ्छौँ, परमेश्वरको वचनद्वारा संसारहरू बने। यही हो के विश्वास चाहिँ। आमेन। हामीले देखेनौँ परमेश्वरले बनाउँदै गर्नुहुँदा, हामीले त्यो कुराहरूलाई देखेनौँ, तर हामी विश्वास गर्छौँ परमेश्वरले नै बनाउनु भएको हो। यो चाहिँ के हो, विश्वास हो। ठिक छ, ल, विश्वासको बारेमा अब हामीले हेऱ्यौँ। त्यस्तो भए साधारणत हरेक धर्म, यो चाहिँ क्रिस्चियनको कुरामा मात्र होइन, तर हरेक धर्ममा चाहिँ के छ भने 3 प्रकारको विश्वासहरू छन्। त्यो विश्वास के हो त भन्दाखेरि, डे टु डे फेथ भन्छ, दिन प्रतिदिनको विश्वास। जस्तै तपाईँहरूले हेर्न सक्नुहुन्छ, हामी के गर्छौँ, परमेश्वरले जुटाउनुहुन्छ भनेर हामी भन्छौँ नि, भन्दैन र, विश्वास गर्छौँ हामी। भले हाम्रो आज केही छैन होला, कति कुराको अभाव होला, त्यो भए पनि हामी के भन्छौँ, परमेश्वरले जुटाउनुहुन्छ, परमप्रभुले जुटाउनुहुन्छ, हामी विश्वास गर्छौँ नि। त्यस्तै अन्य व्यक्तिहरूले पनि त्यही, भगवान्ले चाहिँ के गर्छ, सबै थाहा छ भगवान्लाई भन्छ नि, होइन र, हो। यो चाहिँ क्रिस्चियनहरूको मात्र होइन, हरेक साधारणतया यो विश्वास हुन्छ, दिन प्रतिदिनको विश्वास है, साधारणतया भन्दैछु म। ठिक छ, अब अर्को चाहिँ कस्तो फेथ हुन्छ भने, अर्को विश्वास चाहिँ के हुन्छ भने, मुक्तिको फेथ अथवा बचाउने विश्वास भनेर पनि भनिन्छ। जुनै पनि धर्मलाई सोध्यो भने, मरेपछि कहाँ जान्छौ तिमी भनेर सोध्यो भने चाहिँ के हुन्छ, स्वर्ग जान्छु भनेर भन्दैन र, भन्छ कि भन्दैन, स्वर्ग जान्छु। किन विश्वास गरेर त भगवान्लाई, भगवान्लाई विश्वास किन गरे भने नि स्वर्ग जानलाई, सबैजनाले भन्ने यही हो हो। अनि क्रिस्चियनहरूले पनि त यही त भन्छ नि, होइन र, विश्वास गर्यो भने चाहिँ कहाँ जानु पाइन्छ अरे, कहाँ जानु पाइन्छ विश्वास गर्यो भने, स्वर्ग। सो त्यही भएर सेभिङ फेथ भन्ने पनि अर्को एउटा हुँदछ। अब तेस्रो चाहिँ डक्ट्रिनल फेथ भन्दछ क्या। डक्ट्रिनल फेथ भनेको चाहिँ सैद्धान्तिक विश्वास भन्दछ, सिद्धान्तहरूमा गरिएको विश्वासलाई चाहिँ के भनिन्छ, डक्ट्रिनल फेथ। सुन्नुहोस् है, डक्ट्रिनल फेथ। अब म तपाईँहरूलाई यो कुरामा जोड दिन चाहन्छु, यो डक्ट्रिनल फेथ यानिकि सैद्धान्तिक विश्वास चाहिँ अति महत्त्वपूर्ण छ। के छ अरे, सैद्धान्तिक विश्वास चाहिँ अति महत्त्वपूर्ण छ, यसलाई चाहिँ हामीले एकदमै याद गर्न जरुरी छ। ठिक छ, अब आज हामी यसैको बारेमा अलिक चर्चा हामी गर्नेछौँ। ठिक छ, सैद्धान्तिक विश्वास। अब हेर्नुहोस्, बाइबल कतिवटा छ हाम्रो कतिवटा छ बाइबल, एउटा छ हो, एउटै बाइबल हो नि, एउटै बाइबल हो। त्यो बाइबल चाहिँ के हो, पवित्र बाइबल हो। तर हामी हेर्छौँ भने 750 डिनोमिनेसन्सहरू छन्, यो भनेको क्रिस्टियनिटीहरूभित्र पनि 750 सम्प्रदायहरू छन् के। बाइबल त एउटै हो नि, होइन र, बाइबल एउटै हो, तर किन 750 वटा सम्प्रदायहरू छन्? बाइबल त एउटै हो। अब 750 वटा सम्प्रदायहरू माने के भनेको छ? कुनै क्याथोलिक अरे हो, कुनै प्रोटेस्टेन्ट अरे होइन, कुनै चाहिँ के हो अरे, अब कुनै के हो सुन्नु भएको छ, पेन्टिकस्टल अरे, कुनै कुनै इभेन्जेलिकल अरे, हेर्नुहोस् यो सबै डिनोमिनेसन्सहरू हो। कुनै कुनै फेरि हेऱ्यो भने जेहोभा विटनेस अरे, सुन्नु भएको छ नि यिनीहरू होइन, कुनै कुनै क्यारिस्मेटिक चर्च अरे, क्यारिस्मेटिक सुन्नु भएको छ नि होइन, हो कुनै कुनै चाहिँ ओन्ली जिजस अरे, कुनै कुनै चाहिँ मदर मेरी अरे, हेर्नुहोस् त यति धेरै किन छन्? बाइबल त एउटै हो, प्रश्न आउँछ नि होइन, किन? हेर्नुहोस् है त, अब रोमन क्याथोलिकहरूको चाहिँ के विश्वास रहेको छ भने, तीमध्ये पनि रोमन क्याथोलिकहरूको चाहिँ विश्वास के छ भने, हरेक दिन प्रभुभोज खानुपर्छ भन्ने एउटा विश्वास छ क्या है। बाइबलले त्यो भन्छ भन्दैन भन्ने कुरा हामी पछि पढ्नेछौँ, तर उहाँहरूको विश्वास त्यो छ। अनि अर्को चाहिँ के भने, पोपलाई गएर अथवा फादरलाई गएर चाहिँ है विश्वास, आफूले गरेको पापलाई स्वीकार गर्यो भने चाहिँ, अनि फादरले क्षमा गर्नुभयो भने चाहिँ पाप क्षमा हुन्छ भन्ने यस्तो विश्वास रहेको छ के होइन। अनि अर्को भनेको चाहिँ धूप मुर्र क्यान्डल्सहरू बाल्नुपर्छ चर्चमा गएर होइन, सुन्नुभयो होला नि, यस्तो यस्तो विश्वास रहेको छ। अब विश्वास त थरी थरीका छन् नि त, 750 वटा सम्प्रदायको 750 वटा विश्वास रहेको छ नि, छैन र? छ। तर ती विश्वास मध्ये चाहिँ सही चाहिँ कुन हो त? सही चाहिँ कुन हो? हामी जुन पाए त्यही कुरालाई विश्वास गरेर हिँड्नुहुन्छ र? सबैजनाले आफ्नो यो 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 भनेर त भन्नुहुन्छ नि त, तर सत्यता चाहिँ कुन हो त? विश्वास, साँचो विश्वास चाहिँ कुन हो भनेर हामीले छुट्याउनु पर्छ के, आमेन। जसले जे भने त्यही विश्वास गर्दै हिँड्ने हो र? एकदमै महत्त्वपूर्ण छ है विषय, गहन तरिकाले हामी सोच्दै है बुझ्दै बुझ्दै हामी अगाडि बढ्नेछौँ। अब जे पनि विश्वास गरेर हुन्छ र? हुँदैन। त्यसो भए सत्य चाहिँ के हो त, अब कसरी चाल पाउने भन्ने कुरालाई हामीले बुझ्नु पऱ्यो नि त, सत्य के हो त? आउनुहोस् हामी त्यो कुरालाई हेर्नेछौँ। कृपया योना 17:17 पढिदिनु हुन म तपाईँहरूलाई, जसले पाउनुहुन्छ छिटो गरिकन पढिदिनु हुन अनुरोध गर्न चाहन्छु। योना 17:17,
तपाईँको सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्, तपाईँको वचन सत्य हो।
के हो रे? तपाईँको वचन सत्य हो। कसको वचन सत्य हो? परमेश्वरको वचन चाहिँ सत्य हो, आमेन। मान्छेले भनेको कुरा सत्य होला नहोला हामी त्यसलाई विश्वास गर्न सक्दैनौँ, तर परमेश्वरको वचन, बाइबलमा लेखेको वचन चाहिँ के नै हो? सत्य हो, आमेन। त्यसो भए अब हामीले के गर्नुपर्ने रहेछ त, बाइबल चाहिँ टच स्टोन हो भन्छ क्या, भन्न मिल्छ कसरी? टच स्टोन भने के हो त है भन्ने कुरा प्रश्न आउँछ। टच स्टोन भनेको चाहिँ एउटा सुनारकोमा हामी जान्छौँ, हामीले सुन बेच्छौँ भने चाहिँ त्यही पसलबाट बेचेको हो भने त उसले ए बिल हेर्ने बित्तिकै ए मेरै पसलबाट लिएर गएको यो नम्बरी सुन हो भनेर सलक्कै लिनुहुन्छ। तर अरू अरू पसलहरूबाट त्यस्तो कुराहरू गर्नुभएको छ भने उहाँले यसो त्यो एउटा ढुङ्गा हुन्छ त्यो ढुङ्गामा घोटेर हेर्नुहुन्छ क्या, अनि थाहा हुन्छ यो नम्बरी सुन हो कि होइन, ठिक छ? उहाँले हेर्नुहुन्छ, चेक गरिसकेपछि ए ठिक छ, त्यसै पैसा दिँदैन नि, दिन्छ र? हो, बाइबल पनि त्यस्तै टच स्टोन हो क्या। कसैले केही कुरालाई भन्छ भने सिधै विश्वास गर्ने होइन, बाइबलमा लिएर आएर अब हामीले हेर्नु पऱ्यो यो सत्य हो कि होइन। बाइबलले यो भन्छ कि भन्दैन? मान्छेले त भनिरहेछ, सम्प्रदायहरूले त यो के के कुरा बोलिरहेछ, तर विश्वास गर्नुभन्दा अगाडि बाइबलले चाहिँ भन्छ कि भन्दैन, परमेश्वरको वचनले चाहिँ त्यो कुरा भन्छ कि भन्दैन भनेर चाहिँ हामीले चाहिँ बाइबललाई नै आएर पल्टाउनु जरुरी छ, आमेन। त्यही भएको कारणले गर्दा बाइबल चाहिँ के हो त? टच स्टोन, आमेन। किन किन? किनभने परमेश्वरको वचन सत्य हो। मान्छे सत्य हुनसक्छ, गलत पनि हुनसक्छ, तर परमेश्वरको वचन चाहिँ के नै हो? सत्य नै हो। अनि यसै कारणले गर्दा बाइबलले के भन्दछ भने, यो 8:32, तब तिमीहरूले सत्यलाई चाल पाउनेछौ र सत्यले तिमीहरूलाई के गर्नेछ? स्वतन्त्र तुल्याउनेछ। हेर्नुहोस् है, जबसम्म हामी सत्यलाई बुझ्दैनौँ नि, सत्यलाई हामी चाल पाउँदैनौँ नि, गलत विश्वासमा हामी हिँडिराख्छौँ भने हामी शैतानको बन्धनबाट कहिले पनि हामीले छुटकारा पाउँदैनौँ। तर सत्यले मात्र, यानि कि परमेश्वरको वचन, ट्रु डक्ट्रिन, साँचो शिक्षाले मात्र चाहिँ हामीलाई के गर्दछ, स्वतन्त्र बनाउँदछ। अब हेर्नुहोस् है त, त्यसो भए यो सत्य चाहिँ कसरी हामी माझमा आयो त, कसरी आयो होला? परमेश्वरले 40 जना लेखकहरूलाई चुन्नुभयो है, 40 जना लेखकहरूलाई चुन्नुभयो। 4000 वर्ष, लगभग 4000 वर्ष लाग्यो बाइबल लेखिन, त्यसको बादमा मात्रै आज हाम्रो माझमा चाहिँ सत्य चाहिँ आएको छ है। आउनुहोस् हामी हिब्रू 1:1-2 हामी पढ्नेछौँ। कृपया जसले पाउनुहुन्छ छिट्टो गरिकन पढिदिनुहोस्। हिब्रू 1:1-2।
जुन परमेश्वरले प्राचीन कालमा र चित्त पुर्खासँग विभिन्न समयमा र विभिन्न प्रकारले भविष्यवक्ताहरूद्वारा बोल्नुभयो, उही परमेश्वर अन्तिम दिनहरूमा चाहिँ हामीसँग आफ्ना पुत्रद्वारा बोल्नुभएछ, जसलाई उहाँले सबै कुराहरूको हकवाला नियुक्त गर्नुभएको हो, जसद्वारा उहाँले संसारहरू पनि बनाउनुभयो।
आमेन। हेर्नुहोस् त, प्राचीन कालहरूमा चाहिँ हाम्रा कोसँग बोल्नु हो अरे, पिता पुर्खाहरू, विभिन्न समयमा चाहिँ कोसँग चाहिँ बोल्नुभयो, उहाँ भविष्य वक्ताहरूद्वारा बोल्नुभयो हो। भविष्य वक्ताहरू, बाइबल पुरानो करार कसले लेखे? सबै भविष्य वक्ताहरूले नै लेखेका छन् प्राय सबै कुराहरू है। पुरानो करारहरूमा कोद्वारा बोल्नुभयो? भविष्य वक्ताद्वारा। तर अन्तको समयमा चाहिँ कोद्वारा बोल्नुभयो अरे? उहाँ आफ्नो पुत्र, यानि कि यीशु ख्रिस्टद्वारा उहाँ बोल्नु भएको छ। कोद्वारा बोल्नुभयो? यीशु ख्रिस्टद्वारा है त। अब हेर्नुहोस् त, परमेश्वर बोल्नुभयो कसरी? मानिसहरूद्वारा, धेरै कुनै इभेन्ट्सहरू छन् होइन, एउटा मान्छेको जीवनीका कुराहरू छन्, अथवा बोलेरै, अडिबल भोइस भन्छ क्या, म अहिले जसरी बोलिरहेको छु नि त्यसरी बोलेर पनि परमेश्वर बोल्नुभयो मानिससँग हो। अनि त्यसपछि विभिन्न थरीको भिजनहरू, ड्रिम्स भन्छ है, दर्शनहरू, अनि त्यसपछि के भन्छ अरूको सपनाहरूद्वारा चाहिँ उहाँ के गर्नुभएको छ? बोल्नुभएको छ, प्रार्थनाको उत्तर दिएर उहाँ बोल्नुभएको छ है। यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ है। अनि अझै उहाँको केद्वारा पनि बोल्नुभएको छ त भन्दाखेरि, पुरानो करारमा छ नि, ट्याबर्नेकल, मन्दिर बनाएका छन् हो, त्यो मन्दिरबाट पनि उहाँ बोल्नुभएको छ। विभिन्न 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 माध्यमहरूद्वारा चाहिँ उहाँ के गर्नुभएको छ? बोल्नु भएको छ, बोल्नु भयो। अनि यसै कारणले गर्दाखेरि बाइबलले के भन्दछ भने, व्यवस्था चाहिँ मोसाद्वारा आयो भने अनुग्रह र सत्यता चाहिँ यीशु ख्रीष्टद्वारा आयो भनेर भन्दछ। आमेन, हालेलुया। पढिदिनुहोस् त कृपया योहन्ना 1:17। योहन्ना 1:17।
किनभने मसाद्वारा व्यवस्था दिएको थियो, तर अनुग्रह र सत्य चाहिँ येशू ख्रीष्टद्वारा आए।
अनुग्रह र सत्यता कोद्वारा आयो? येशू ख्रीष्टद्वारा आयो। अब त्यसो हो भने पुरानो करारमा लेखिएको कुराहरू चाहिँ सत्य होइन? पुरानो करारमा सत्यता थिएन? सत्यता नै नभएको कुरा चाहिँ होइन। परमेश्वरको वचन सत्य हो भनेर भनेपछि त पुरानो करारमा लेखेको कुरा नि सत्य हो नि, होइन र? हो नि त। त्यसो भए उहाँद्वारा त्रुत, सत्य, सत्य र अनुग्रह आयो भनेर भन्दै गर्दाखेरि चाहिँ त्यो सत्यतालाई चाहिँ प्रकटीकरण चाहिँ येशूले गर्नुभयो के? आमेन। सत्यलाई प्रकाश दिने काम कसले गर्नुभयो? येशू ख्रिस्टले। नत्र भने बाइबल चाहिँ के थियो? मोहर लगाएको पुस्तक थियो, बुझ्नै सक्दैन थियो। पुरानो करारमा भएको कति कुराहरू छ कतिजनाले बुझेनन् पनि के, यो कतै लेखा छ र? छ, लेखा छ। हेर्नुहोस् त, हामी दानियल 12:8-9 हामीले हेर्छौँ भने परमेश्वरले दानियललाई दर्शनहरू देखाउनु भयो के, यति धेरै दर्शन देखाउनु भयो कि, अनि उहाँले भन्नुहुन्छ प्रभु के हो यो दर्शन, त मैले बुझिनँ त, बुझाइदिनुहोस् न भनेर भन्दै गर्दा, तिमी आफ्नो बाटो लाग दानियल भनेर भन्नुभएको छ क्या, तिमी आफ्नै बाटो लाग, यो त अन्तको समयको लागि के गरेको हो, छाप लाएर मोहर लगाएर राखिएको पो छ त यो त। हेर्नुहोस् आउनुहोस् हामी पढौँ दानियल 12 को 8 र 9 पढिदिनुहोस् त कृपया।
अनि मैले सुने तर मैले बुझिन, तर मैले भने हेर्ने मेरा प्रभु यी कुराहरूको अन्त के कस्तो हुनेछ? अनि उनले भने हे दानियल आफ्नो बाटो लाग,
हे दानियल के गर आफ्नो बाटो लाग, अनि
किनकि अन्तको समयका निम्ति ती वचनहरू भन्दा बन्द गरिएका र मुखर छाप लगाएका छन्।
बन्द गरिएका छन्, के लगाएका छन्? मोहर छाप लगाएका छन्। त्यही भएर दानियललाई नि यस्तो है असल प्रभुले नै तिमी त एकदमै आदर पाउनको योग्य भन्नुभएको व्यक्तिलाई पनि परमेश्वरले के भन्नुभयो अरे, दानियल तिमी आफ्नो बाटो लाग, यो वचन चाहिँ के भएको छ, मोहर लगाइएको छ। हो तर जब यीशु ख्रिस्त आउनुभयो ती सबै मोहर लागेको वचनहरूलाई चाहिँ उहाँले के गर्नुभयो त, खोल्नुभयो। आमेन। त्यही भएर उहाँद्वारा सत्यता र के आयो, सत्यता र के आयो उहाँद्वारा, यीशु ख्रिस्तद्वारा अनुग्रह हो। त्यसो भए उहाँले चाहिँ ती सबै कुराहरूमा मोहर लगाइएका छाप लागेका कुराहरूमा चाहिँ प्रकाश चाहिँ कोद्वारा आयो, यीशु ख्रिस्तद्वारा आयो। आमेन। बुझ्दै हुनुहुन्छ? अब यो प्रकाश त यीशु ख्रिस्तलाई थियो, अनि उहाँले के गर्नुभयो, 12 चेलाहरूलाई प्रेरितहरूलाई चुन्नुभयो, अनि त्यो प्रेरितहरूलाई सबै प्रकाश, जति पनि प्रकाश उहाँले पाउनु भएको थियो सबै प्रकाश कसलाई दिनुभयो, उहाँले सबै बुझ्नको लागि कसलाई दिनुभयो, प्रेरितहरूलाई, सबैलाई होइन, सबैलाई हो, सबैलाई हो कि कसलाई हो, प्रेरितहरूलाई दिनुभयो उहाँले। आमेन। आउनुहोस् हामी त्यो कुरा पढौँ, मत्ती 13:10-11 पढिदिनुहोस् त एकजनाले। मत्ती 13:10-11 पद हजुर पढिदिनुहोस् न।
उहाँले जवाब दिएर उनीहरूलाई भन्नुभयो, किनकि तिमीहरूलाई चाहिँ स्वर्गको राज्यमा रहस्यहरू जान्न दिएको छ तर तिनीहरूलाई दिएको छैन।
हजुर हेर्नुहोस् त यहाँ के लेखेको छ रहेछ त, तिमीहरूलाई दिएका छन्। तिमीहरूको त्यहाँ कसलाई भन्दै हुनुहुन्थ्यो, यीशु ख्रीष्टले तिमीहरूलाई चेलाहरूलाई चाहिँ सबै कुरा दिएको छ। किन? किनभने यीशुले आऊ त भनेर भन्दै गर्दा यिनीहरूले सबै कुरा चाहिँ के त्यागेर यीशुलाई पछ्याएको होइन र, हो इच्छा गर्ने यिनीहरू यस्तो जिल भएको व्यक्तिहरू थिए क्या, अनि यिनीहरूलाई चाहिँ के गर्नुभयो अरे परमेश्वरले, यीशु ख्रीष्टले सबै कुरा बुझ्नको लागि चाहिँ रहस्यहरू बुझ्ने चाहिँ ज्ञान चाहिँ दिनुभयो, समझ दिनुभयो। हो अनि अब यति मात्र होइन कि यस्तो कुरा उहाँले दिनुभयो कि नि, सबै कुराहरूमाथि अधिकार चाहिँ उहाँले आफ्नो चेलाहरूलाई दिनुभयो क्या, त्यही चेलाहरूले नै बाइबल लेखे हो। अनि चेलाहरूलाई चाहिँ यति अधिकार दिनुभयो कि, यस्तो अधिकार दिनुभयो कि चेलाहरूले जे कुरा लेखे नि, जे कुरालाई उनीहरूले बन्धनमा राखेका छन् त्यो कुरा चाहिँ परमेश्वरले पनि बन्धनमा नै राख्नुभयो क्या, अनि जे कुरा फुकाउने भन्नुभयो त्यो फुकाउने कुरा पनि चाहिँ के भयो, परमेश्वरले पनि फुकाएकै हो क्या, त्यो भन्नुको मतलब सुप्रिम अथोरिटी भन्छ नि, सुप्रिम अथोरिटी भनेको के हो, सबैभन्दा सर्वोच्च अधिकार चाहिँ कसलाई दिनुभयो त, उहाँले कसलाई दिनुभयो, आफ्नो चेलाहरूलाई। हामी त्यही बाइबल पढिरहेछौँ नि अहिले होइन र, यो चाहिँ के हो, मोस्ट होली बाइबल, होली बाइबल हो नि त होइन र, पवित्र बाइबल। यस्तो अधिकार चाहिँ उहाँले के गर्नुभयो, दिनुभयो। आउनुहोस् हामी त्यही पदलाई हामी पढ्नेछौँ, मत्ती 18:18 पढिदिनुहोस् त।
म तिमीहरूलाई साँचो भन्दछु, पृथ्वीमा तिमीहरूले जे बाँधौला सो स्वर्गमा बाँधिनेछ र पृथ्वीमा तिमीहरूले जे पुकाउला सो स्वर्गमा पुकाइनेछ।
पृथ्वीमा जे बाँध्छौ रे त्यो स्वर्गमा पनि बाँधिनेछ। अनि पृथ्वीमा जे कुरालाई फुकाउँछौ त्यो कहाँ पनि फुकाइनेछ, स्वर्गमा नै फुकाइनेछ। यो पद पढ्दै गर्दा अचम्म लाग्छ, हामी त पहिले त दुष्ट आत्मालाई प्रार्थना गर्दाखेरि पनि हामी बाँच्छौँ भनेर प्रार्थना गर्थ्यौँ, तर साँच्चीकै यही हो र, यो यो कुरालाई बुझ्नको निम्ति चाहिँ हामीले कन्टेक्चुअल स्टडीलाई हामीले गर्नुपर्ने हुन्छ। कन्टेक्चुअल स्टडी हामीले पढेनौँ र पहिलो पाठमा, कन्टेक्चुअल स्टडी भनेको के हो? प्रासङ्गिक अध्ययन अथवा पृष्ठभूमिलाई हेरेर गरिने अध्ययन हो। हामीले यसलाई हेर्छौँ भने योभन्दा अलिकति माथि 16-17 पदलाई पढ्नुभयो भने चाहिँ के कुराको बारेमा लेखिएको छ थाहा छ? यो यदि तिम्रो कसैले चाहिँ पाप गर्छ, अपराध गर्छ भने चाहिँ उसलाई एकान्तमा गएर बताइदियो, मान्दैन भने अलिक एक दुईजना गएर बताइदियो, अझै पनि मान्दैन भने मण्डलीलाई नै लिएर जाऊ हो, मण्डलीलाई नै लिएर गएर चाहिँ नि के गर अब, तपाईँ पनि मान्दैन भने चाहिँ छोडिदेऊ भनेर भनेको छ क्या। अनि त्यसपछि चाहिँ अनि मत्ती 18:18 भन्नुभएको हो कि त्यसो हो भने यो चाहिँ मण्डलीमा हुनुपर्ने डिसिप्लिनको बारेमा बताइएको हो कि यो चाहिँ। आमेन, बुझ्नुभयो? मण्डलीमा हुनुपर्ने अनुशासन के हो त? सोको बारेमा चाहिँ के गरेको छ? अपोस्टल्सहरूलाई चाहिँ अधिकार दिएको छ। अब बाँध्नु भनेको चाहिँ के हो? बन्देजमा हुनु, बन्देजमा हुनु भनेको चाहिँ एउटा डिसिप्लिनमा हुने कुरा हो कि, ठिक छ? बाउन्ड, जे कुरालाई बाँच्छौँ भन्नुको कुराले चाहिँ, जे कुरालाई चाहिँ मण्डलीमा यो हुनुपर्छ भनेर वचनमा लेखेको छ नि, त्यो चाहिँ के हो? बाइन्ड गरेको, बाँधिएको भयो, डिसिप्लिन। अब फुकाउने कुरा चाहिँ के भयो त? जे कुरा चाहिँ अपोस्टल्सहरूले बाइबलमा लेखेका छन् कि यो कुरा चाहिँ विश्वासीले मण्डलीले गर्न मिल्छ भनेर भनेको कुराहरू चाहिँ फुकाइएका कुराहरू भए। बुझ्नुभयो? के हो रे बाँध्नु भनेको चाहिँ के रहेछ? डिसिप्लिनमा राख्नु रहेछ, अनुशासन। मण्डली चाहिँ परमेश्वरको मण्डली, ख्रिस्टको मण्डली चाहिँ अनुशासनमा बस्नुपर्छ। बाइबलमा त्यस्तो अनुशासनहरू दिएका छन्, ठिक छ? बाँध्नुले अनुशासनमा बस्नुपर्छ भन्ने कुरालाई दिएको छ भनिन्छ भने फुकाउनुले चाहिँ के छ? मण्डलीलाई अधिकार, होइन, लिबर्टी, स्वतन्त्रता पनि त दिएको छ नि त, वचनले दिएको छैन र हो। फुकाउनुले चाहिँ त्यो कुरालाई बताउँदछ। आउनुहोस् हामी बाँध्नु र फुकाउनुको केही कुराहरूलाई हामी हेर्नेछौँ, उदाहरणहरूलाई। त्योभन्दा अगाडि चाहिँ हामी पहिला बाँध्ने कुरालाई हेर्नेछौँ। अपोस्टल्सहरूले परमेश्वरले के कुरालाई चाहिँ मण्डलीमा चाहिँ प्रतिबन्धेज लगाइदिनु भएको छ त? जे पाइ त्यही गर्न मिल्छ मण्डलीमा? मिल्छ? मिल्छ कि मिल्दैन? जे पाइ त्यही गर्न मिल्छ? मिल्दैन नि। एउटा अफिसमा हामी जान्छौँ भने अफिसमा त जे पाइ त्यही गर्न मिल्दैन। एउटा नियम कानुन अनुशासन हुन्छ भने परमेश्वरको भवनमा, परमेश्वरको मण्डलीले जे पाइ त्यही गर्न मिल्छ? मिल्दैन है। त्यही भएको कारणले गर्दा केही कुराहरू प्रतिबन्धेज लगाइएका छन्। त्यही कुराहरूलाई अब अलिकति हामी उदाहरणमा हामी हेर्नेछौँ ल है। राजु ब्रदरले पढाउँदै गर्नु हुँदाखेरि तपाईँहरूले यो कुरा कतिले बुझ्नुभयो बुझ्नु भएन, तर अझै हामी आज भोलेरै हेर्नेछौँ। फेरि पनि म तपाईँहरूलाई प्रश्न गर्न चाहन्छु, एउटा प्रश्न के, छोरी मान्छेहरूले, दिदी बहिनीहरूले मण्डलीमा प्रचार गर्नुहुन्छ? अस्ति सुनेर के थाहा पाउनुभयो? हुन्छ कि हुँदैन भन्ने थाहा पाउनुभयो? हुँदैन भन्ने थाहा पाउनुभयो? अझ पनि पुरा किन हुँदैन भन्यो भनेर अलिकति मनमा त आइरह होला तपाईँहरूको, होइन है? कौतूहल त हुन्छ नि त, अहिलेसम्म यत्रो त देखिरहेछौँ, 81 आएर फेरि के भन्यो, होइन? अब अघि नै हामीले के कुरालाई हेऱ्यौँ? परमेश्वरले उहाँको प्रेरितहरूलाई यस्तो अधिकार दिनुभएको छ कि उहाँले जे कुरा बाँध्नु भएको छ त्यो कुरा नै हामीले परमेश्वरले नै अप्रुभ गर्नुभएको हो नि, होइन र? हो नि, त्यसो भए हामीले मान्नुपर्छ क्या। अब वचनमै लेखा छ भने त मान्नुपर्छ नि त। त्यसो भए कहाँ लेखेको छ सो कुरालाई पनि हामीले हेर्नु पर्यो। आउनुहोस् हामी त्यही कुरालाई हेर्नेछौँ। पहिलो कोरन्थी 14:34 पद बिस्तारै पढिदिनुहोस् त, हामी एउटा एउटा पदलाई हामी हेर्दै अगाडि बढ्नेछौँ। पहिलो कोरन्थी 14:34 पढिदिनुहोस् पहिला। पहिलो कोरन्थी 14:34-37 हामी पढ्नेछौँ। एकछिन, यहाँ के भनेको छ? तिमीहरूका स्त्रीहरू, पुरुषहरू पनि त हुन्छ नि मण्डलीमा जा, होइन? उहाँहरूको स्त्रीहरू चाहिँ मण्डलीमा के लागुन् रे? चुप लागुन रे। अब हेर्नुहोस् है, यसको अर्थलाई हामी हेर्नेछौँ। चुप लागुन भने त्यस भए के बोल्नै हुँदैन भन्न खोजेको या अरू के हो, यो कुरालाई हामी हेर्नेछौँ। त्यसपछि एकछिन, बोल्ने अनुमति नै छैन रे। त्यसो भए मण्डलीमा गएर चुप लगाएर के गाउनु पनि नगाउनु, प्रार्थना पनि नगर्नु, केही नगर्नु? प्रश्न आउँछ नि, होइन? हो कि होइन? आउँछ नि त, नबोल्नु अनुमति नै छैन भन्नुको मतलब त अब ल, ए के हो त, पढौँ त अझ। आज्ञाकारी भइरहने के छ आज्ञा छ अनि
व्यवस्थाले पनि यसै भन्छ
व्यवस्थाले पनि के भन्छ रे यसै भन्छ हो व्यवस्थाले पनि भन्छ रे अब
अनि उनीहरू केही सिक्न चाहन्छ भने उनीहरूले घरमा आफ्ना पतिहरूलाई सोधुन्
त्यसपछि
स्त्रीहरूका निम्ति मण्डलीमा बोल्नु बोल्नु चाहिँ शर्मको कुरा हो
हेर्नुहोस् त अब यहाँ शर्मको कुरा हो भनेर लेखिएको छ अब यो चाहिँ के हो त बोल्नै नहुने गाउनु पनि नहुने हामी त भजन गाउँछौँ होइन प्रार्थना गर्छौँ सबै कुरा गर्छौँ त्यसो भए के सबै कुरा गर्नै नहुने भन्न खोज्या हो र यहाँ यसो यो पढ्दै गर्दा त हो जस्तो लाग्छ होइन र हो जस्तो लाग्छ नि त हामीलाई तर यसको अर्थलाई हामी केही समयमा हामी हेर्नेछौँ अब सडतिस पद पनि पढिदिनुहोस् त ए 36 पद र 37 पद
अथवा के परमेश्वरको वचन तिमीहरूबाट निस्क्यो कि तिमीहरू कहाँ मात्र आयो
कसैले एकछिन कसैले भन्छ नि ए हामीलाई त परमेश्वरले दर्शन देखाउनु भएको छ यस्तो गर्नुहुन्छ हामीले यस्तो यस्तो गर्नुहुन्छ भनेर जो जसले भन्नुहुन्छ नि त्यसहरूको लागि राम्रो अर्थ अथवा राम्रो उत्तर चाहिँ त्यहाँ दिनुभएको छ क्या पढिदिनुहोस् त 37 पद
यदि कुनै मानिसले आफूलाई भविष्य वक्ता हुन् वा आत्मिक हुन्
एकछिन यदि कसैले भविष्य वक्ता हुँ म आत्मिकी मान्छे हुँ म भनेर कसैले आफैलाई सम्झन्छ भने है सम्झन्छ भने त्यसपछि एकछिन जुन कुराहरू म तिमीहरूलाई लेख्दैछु यो कसले लेख्नुभयो पाउलले भन्दै हुनुहुन्छ है जुन कुराहरू म लेख्दैछु त्यसपछि
ती कुराहरू प्रभुको आज्ञाहरू हुन् मानिस
पढ्नुहोस् जे कुरा म लेख्दैछु नि आत्मिकी मान्छे हो भने तिमीहरू आफैले आफैलाई सम्झाउँछौ सम्झन्छौ भविष्य वक्ता हो भने सम्झन्छौ तिमीहरू यसो भए मैले जे लेखेछु नि त्यो चाहिँ के हो प्रभुको आज्ञा हो भनेर चाहिँ के गर ल्याऊ मानिल्याऊ कडा भनेछ यहाँ हेर्नुहोस् त मैले जे लेखेछु त्यो प्रभुको आज्ञा हो यहाँ भनेको छ नि आज्ञाहरू हुन् भनी उसले मानिलियोस् रे जसले चाहिँ प्रभुको वचन आधारित म हिँड्छु आत्मिकी मानिस हुँ भनेर सम्झन्छ पावलले भनेको कुरालाई चाहिँ के गर्छ अरे मानिलियोस् अरे ए यो त पुरानो समाजमा भनेका कुराहरू होइन पहिले भन्यो ओहो त्यो बेलामा त होइन मेलहरूले होइन मा पुरुष जातिले चाहिँ स्त्रीलाई हेप्ने गर्थ्यो त्यसै कारणले गर्दा पावलले लेख्यो भनेर कसैले भन्नुहुन्छ भने परमेश्वर कहिले चेन्ज हुनुहुन्छ बाइबलले त भन्छ त उहाँ त हिजो आज अनि सधैँभरि चाहिँ के हुनुहुन्छ त परमेश्वरको वचन कसरी आउटडेटेड हुनसक्छ त अब प्रश्न गर्नुहोस् न परमेश्वरको वचन आउटडेटेड हुनसक्छ पुरानो हुनसक्छ परमेश्वरको वचन यत्रो वर्ष अगाडि लेखेको अहिले पनि हामी यही पढ्दैछौँ भोलि पर्सि नि भविष्यमा पनि पढ्ने यही हो भविष्यको पुस्ताले पढ्ने पनि यही हो परमेश्वरको वचन कहिले आउटडेटेड हुँदैन आमेन अब बोल्नै हुँदैन चुपो लागेर बस भन्नेको कुरा चाहिँ के हो त किन भन्यो भन्नेको चाहिँ अब हामी उत्तरलाई अब हामी हेर्नेछौँ हेर्नुहोस् है त कृपया पहिलो तिमोथी 2:11-14 पढिदिनुहोस् बिस्तारै बिस्तारै भाउजू पढिदिनुहोस् त होइन हाम्रो सुनिता बहिनीले पढिदिनुहोस् एक दुईजनाले पढ्नु भइसक्यो त्यही भएर पहिलो तिमोथी 2:11 पहिला पढिदिनुहोस् अनि बिस्तारै 12-13 गर्दै हामी 14 पदसम्म हामी पढ्नेछौँ पढिदिनुहोस् त बहिनी पहिलो तिमोथी 2:11 बिस्तारै 14 सम्म हेर्नुहोस् है तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ हजुर पहिलो तिमोथी 2:11 पढिदिनुहोस् अनि बिस्तारै बिस्तारै हामी पढ्छौँ हेर्नुहोस् है, यहाँ पनि त्यही भनेछ हो। अब अघि नैको वचन जुन 18 पद छ नि, तपाईँले मत्ती 18 को 18 को तल हेर्नुभयो भने दुईजनाले गरेको कुरा चाहिँ के हुन्छ, प्रोमा सुनै हुन्छ भनेर नि लेखेको छ। यहाँ पद पनि के छ, एउटा मात्रै छैन, दुईवटा पदमा छ, दुईवटा वचनमा, दुईवटा पुस्तकमा लेखेको छ। मत्ती 18 को 18 हेर्नुहोस् है, 19 पदलाई पढ्नुहोस्, 20 पदलाई पढ्नुहोस्, त्यहाँ तपाईँहरूले थाहा पाउनुहुन्छ। यही कुरा जुन कुरा हामीले पहिलो करन्थीमा पढ्यौँ नि 14 तिमोथीमा नि यही कुरा बोलिएको छ। अब हेर्नुहोस् त, पढिदिनुहोस् त बुनु, त्यसपछि हो के गर्ने अनुमति दिन्न अरे, शिक्षा दिने हो। चुप लागोस्, नबोलोस् भनेको चाहिँ के हो, मण्डलीमा चाहिँ शिक्षा चाहिँ नदियोस्, शिक्षा दिने चाहिँ अनुमति दिएको छैन के। अब त्यसपछि अधिकार जमाउने कुरा चाहिँ, पुरुषमाथि अधिकार जमाउने, त्यो भन्नुको मतलब चाहिँ मण्डलीलाई लिड चाहिँ गर्ने अधिकार चाहिँ परमेश्वरले कसलाई मात्रै दिनुभएको रहेछ, पुरुषलाई। त्यही भएर पुरानो करारमा ट्याबर्नेकल हेर्नुहोस् त, मन्दिरमा स्त्रीहरू कोही गएर पूजा गर्थे, कोही स्त्रीहरू हुन्थ्यो जसले चाहिँ भित्र है मन्दिरभित्र गएर चाहिँ प्रभुको काम गर्ने स्त्रीहरू हुन्थ्यो कि हुँदैन थियो, हुँदैन थियो, हेर्नुहोस् है हुँदैन थियो। यति कुरालाई हामीले बुझ्न जरुरी छ। त्यसपछि अनि किन चाहिँ अनुमति नदिएको रहेछ त भन्दै गर, सबैभन्दा अगाडि सृष्टिमै छलिएको चाहिँ को रहेछ, आदम होइन, को छलिएको, हब्बा, हब्बा छलिएको हो के, किन भन्यो त ल हेर्नुहोस् त त्यो पदमा त्यो कुरा, आदम पहिला बनाइयो भनेर किन भन्यो होला, यसो सोच्नुहोस् त, त्यो त अधीनतामा बस्ने कुरा, शिक्षाको कुरा भनिरहेछ नि त, अनि त्यहाँनिर चाहिँ फेरि आदम र हब्बाको कुरा, सृष्टिको कुरालाई जोडिएको छ, किन, कन्टेक्स्टलाई बुझ्ने हो भने चाहिँ के भनेको त, त्यसो भए किन चाहिँ शिक्षा दिने अनुमति नदिएको, किनभने सबैभन्दा अगाडि इजिली छलिने क्या, स्त्रीहरू चाहिँ साधारणतय सजिलै तरिकाले छलिन्छन् के, त्यही भएको कारणले गर्दा प्रभुको मण्डली चाहिँ डिसेप्सनमा पर्छ, बुझ्दै हुनुहुन्छ, डिसेप्सनमा पर्ने भएको कारणले गर्दाखेरि चाहिँ स्त्रीलाई चाहिँ शिक्षा दिने चाहिँ अधिकार नदिएको हो, ठिक छ। यही एउटै कुरामा मात्रै स्त्रीलाई चाहिँ के गरेको छ भने नि प्रतिबन्धेज लगाइएको छ, सुन्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, ध्यान यता छ तपाईँहरूको, के हो रे, एउटै कुरामा, शिक्षा दिने कुरामा मात्रै चाहिँ के गरिएको छ त, मण्डलीलाई चलाउने कुरामा चाहिँ स्त्रीलाई चाहिँ के गरिएको छ त, प्रतिबन्धेज, अथवा अपोस्टल्सहरूले के भन्नुभयो, के गर्नुभयो, डिसिप्लिनमा बाँध्नुभयो, किन उहाँहरूले त लेख्नु भएको छ नि त, जे कुरा उहाँले बाँध्नुहुन्छ त्यो कुरा चाहिँ के हो, परमेश्वरले नै बाँध्नु भएको, त्यसो भए अपोस्टल्सहरूले यो कुरालाई बाँध्नु भएको छ भने, यो कुरा गर्नुभएको छ भने, डिसिप्लिन हुनुपर्छ मण्डलीमा भनेर भन्नुभएको छ भने, यो परमेश्वरले नै यो कुरा भन्नुभएको हो। अब त्यसो हो भने, त्यसो हो भने चाहिँ के भने, यही कुरामा मात्रै शिक्षा दिने, मण्डलीलाई लिड गर्ने कुरालाई मात्रै स्त्रीहरूलाई प्रतिबन्धेज लगाएको हो, तर जुन हेभेनली साल्वेसन भन्ने कुरालाई हामीले हेऱ्यौँ, हेभेनली साल्वेसन भने के हो, स्वर्गीय मुक्ति, त्यसमा चाहिँ फेरि सबैजना चाहिँ के हुन्छ, एउटै हुनुहुन्छ क्या, उहाँहरूले पनि पाउनुहुन्छ, 144,000 बन्ने मौका सबैको, स्त्रीको पनि हो पुरुषको पनि हो, सबैजनाले त्यो अधिकार चाहिँ छ, तर एउटै कुरामा मात्र उहाँले प्रतिबन्धेज लाउनु भएको छ, त्यो मण्डलीलाई लिड गर्ने र शिक्षा दिने कुरामा मात्र। अब यो भन्दै गर्दा हामीले मन दुखाउनु पर्दैन के, किन पर्दैन, किनभने परमेश्वरले भन्नुभएको कुरालाई हामीले किन मन दुखाउने, परमेश्वरको वचनमै लेखिएको कुरालाई हामीले किन मन दुखाउने, हामीले त अन्जानमा पो त्यो कुराहरू गर्दै आइराखेका रहेछौँ नि त, प्रभुको वचन त सत्य हो नि होइन र, प्रभुकै वचनबाट हेरे हो नि, यदि कसैले आत्मिकै सम्झन्छ भने मैले भनेको कुरा प्रभुले भनेको प्रभुको आज्ञा हो भनेर उसले चाहिँ मानिलिन्छ भने छैन र, अब यहाँ किन मन दुखाउनु पर्ने कुरा किन छ र, छैन, किन? परमेश्वरको वचन चाहिँ के हो? सत्य हो। परमेश्वरको वचन के हो? सत्य हो। त्यसो भए परमेश्वरको वचन सत्य हो भने यो नै सत्य हो, यसलाई हामीले स्वीकार गर्नुपर्छ। आमेन, हालेलुया। ओके, अब हामी यो कुरालाई मनमा राख्दै अब गलाती 3:28 हामी पढ्नेछौँ। पढिदिनुहोस् त। गलाती 3:28 जसले पाउनुहुन्छ छिट्टो गरिकन पढिदिनुहोस् है त।
अब त्यहाँ न यहुदी रह्यो, न ग्रिक, न पामारा, न स्वतन्त्र, न पुरुष, न स्त्री, किनकि ख्रिस्ट यीशुमा तिनीहरू सबै एक
हो। अब यो चाहिँ के कुरामा उहाँले भन्नुभयो भने हेभेनली साल्भेसन पाउने कुरामा चाहिँ कोही न खमारा हो होइन, न चाहिँ यहुदी, न ग्रिक, न स्त्री, न पुरुष, सबैजना चाहिँ के हो? एक नै हो। ख्रिस्टमा चाहिँ एउटै नै हो। के कुरामा? स्वर्गीय मुक्ति पाउने कुरामा चाहिँ सबैजना एउटै हुन् भनेर चाहिँ यहाँ लेखिएको हो। ठिक छ, ल अब एउटा कुरालाई हामीले है एउटा मण्डलीमा हुनुपर्ने डिसिप्लिनको बारेमा एउटा कुरालाई हेऱ्यौँ भने अझै हामी केही उदाहरणहरूलाई हामी हेर्नेछौँ। ठिक छ, मण्डलीमा के डिसिप्लिनहरू हुनुपर्ने रहेछ त। अब हेर्नुहोस् त, के हामीले आफ्नो पितालाई बाहेक जसले चाहिँ हामीलाई जन्म दिनुहुन्छ अरूलाई चाहिँ हामी पिता भन्न सक्छौँ कि सक्दैनौँ? बाहिरतिर त हामी प्रशस्तै पाउँछौँ, फादर फादर, पास्टरलाई फादर फादर भनिरहेको हुन्छ होइन, बुवा 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 हुनुहुन्छ हाम्रो फादर, सबै मण्डलीमै भएको जोसुकै होस् है फेरि बुवै भनिरहनु भएको छ। के चाहिँ अब मण्डलीमा सबैजनाले अब ल मैले अब यहाँ तपाईँहरूलाई चाहिँ अलिकति वचनका कुराहरू सेयर गरिरहेको छु, तपाईँहरूले मलाई अब बुवा भन्ने हुन्छ? अब मैले यस्तो भने चाहिँ यो के हो त? बाइबल अनुसार हेरौँ है त, यो गलत हो कि सही हो? ल हेर्नुहोस् त, अब हेरौँ त, मत्ती 23:9 पढिदिनुहोस् त। कसैलाई नभन्नु अनि सबैजनाको एउटै पिता हुनुहुन्छ जो स्वर्गमा हुनुहुन्छ। यसोले त्यही भएर के प्रार्थना गर्नुभयो? आवर फादर विच आर्ट इन हेभन, हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, हे मेरो पिता भन्नुभयो अरे यसोले, हे हाम्रा पिता होइन, हाम्रा पिता सबैजनाको। त्यही भएर हामीले आफ्नो बुवालाई बाहेक अन्य व्यक्तिहरूलाई चाहिँ जो कोहीलाई पनि बुवा बुवा भनेर फादर फादर भनेर चाहिँ भन्नुहुँदैन। त्यसो भए के भन्ने त, के भन्ने त त्यसो भए होइन, प्रश्न आउँछ नि त। पढिदिनुहोस् त 8:00।
किनकि तिमीहरूका एउटै स्वामी हुन्छ अर्थात् ख्रीष्ट, र तिमीहरू सबै दाजुभाइहरू
हौ। हामी सबैजना चाहिँ के हो अब? दाजुभाइहरू हौ। सबैजना के हो? दाजुभाइहरू। त्यसै हामी के भन्छौँ? ब्रदर सिस्टर, ब्रदर सिस्टर। हामी कसैलाई पनि के भन्दैन, फादर फादर भन्छौँ र हामी, सुन्नुभएको छ? नौ, किन? बाइबलले भनेछ नि त। हो, यो मण्डलीमा चाहिँ यो कुरालाई चाहिँ हामीले के गर्नुपर्छ? हामीले कायम राख्नुपर्छ यो कुराहरूलाई। जो कोहीलाई पनि गएर फादर फादर भन्ने होइन, कसैले शिक्षा दिन्छ उहाँलाई पनि फादर भन्ने होइन, तर ब्रदर्स एन्ड सिस्टर्स, हामी सबैजना ख्रिस्टमा दाजुभाइहरू हौ। आमेन, ल कसैलाई पनि फादर भन्नु हुँदैन रहेछ। हो, यो पनि अब हामीले के गर्नुपर्ने रहेछ? मण्डलीमा कायम गर्नुपर्ने कुरा हो, जुन कुरा चाहिँ बाइबलमा लेखिएको छ। अब अर्को कुरा, रेभरेन्ड भन्ने शब्द सुन्नुभएको छ तपाईँहरूले? रेभरेन्ड, अझ रेभरेन्ड मात्र होइन, पास्टर, अपोस्टल हो, अनि त्यसपछि प्रोफेट, रेभरेन्ड। आमामामा, कतिवटा छ हेर्नु त त्यहाँ। मैले पहिला पहिला वचन सुन्दै गर्दाखेरि यो कुरा धेरै मैले याद गरेको छु, तपाईँहरूले नि सुन्नुभयो होला, रेभरेन्ड 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 मात्र होइन, रेभरेन्ड टिचर, अपोस्टल, पास्टर। त्यसपछि बल्ल नाम आउँछ के, नामको अगाडि कति हो कति, यस्तो सुन्नु भएको छ? रेभरेन्ड, ल बाइबलमा पढाउँ त, को रेभरेन्ड भने को हो, को रहेछ त? अब हामी पढाउँ त एकपटक, पढिदिनुहोस् त भजन सङ्ग्रह 111:9।
उहाँले आफ्नो निज प्रजा कहाँ छुटकारा पठाउनु भयो, उहाँले आफ्नो वाचा सधैँको निम्ति ठहराउनु भएको छ, उहाँको नाम पवित्र र सरदय छ,
श्रद्धेय छ भने छ नि त्यो भनेको रेभरेन्ट परमेश्वरको नाम पो हो त रेभरेन्ट। अब परमेश्वरको नाम लिएर मान्छेलाई रेभरेन्ट ल भनौँ न अब ल रेभरेन्ट सलिन भनौँ कत्रो कस्तो है यो परमेश्वरको नाम लिइरहेछ क्या आफू अगाडि रेभरेन्टले मान्छेलाई क्या हो यो कुरा चाहिँ के गर्नुपर्ने हुँदछ त मण्डलीमा हामीले बाँध्नुपर्ने हुँदछ यो कुरालाई किन परमेश्वरको नाम हो त्यो आमेन। अब कसैलाई रेभरेन्ट भनेर बोलाउनुहुन्छ खबरदारी वचनले हामीलाई खबरदारी गर्छ है त रेभरेन्ट कोही होइन ल। अब हेर्नुहोस् न परमेश्वरले मान्छेलाई बनाउँदै गर्नुहुँदा सुन्नुहोस् है परमेश्वरले पर्फेक्ट एडमलाई बनाउँदै गर्नुहुँदाखेरि आदमलाई बनाउनु हुँदा एडम कस्तो थियो पर्फेक्ट थियो ठिकै थिएन सिद्ध थियो नि सिद्ध मानिस त एन्जल्सहरू भन्दा है स्वर्गदूत भन्दा तल्ल थियो नि हो किन भन्नु त त्यसो हो भने पाप गरिसकेपछि सबै मान्छेहरूले त के भएको छ यस्तो हेर्नु त लडेको अवस्थामा फलन कन्डिसनमा छ ऊ त हेर्नुहोस् त यहाँ परमेश्वरले आदमलाई बनाउँदै गर्नुहुँदा पर्फेक्ट हुँदै गर्दा पनि एन्जल्स भन्दा तल थियो के तर अहिले पाप गरिसकेपछि त मान्छेको चाहिँ के भएको छ घटेको छ नि त त्यो हुँदै गर्दाखेरि त्यो मान्छेले रेभरेन्ट भन्न सोच्छ होला जो चाहिँ सबैभन्दा उच्चमा हुनुहुन्छ उहाँको नाम जोड्न यो कुरालाई हामीले मण्डलीमा के गर्न जरुरी छ बाँध्नु जरुरी छ किनकि वचनले हामीलाई यो कुरालाई सिकाउँछ ल हेर्नुहोस् है त त्यसो भए किन चाहिँ केही प्रिफिक्स र सफिक्स भन्छ क्या प्रिफिक्स भनेको तपाईँहरूले सुन्नु होला नि उपसर्ग नाम अगाडि थपिन्छ नि उपसर्ग र प्रत्यय भन्छ नि होइन हो जस्तै डक्टर प्रोफेसर क्याप्टेन जेनरल यिनीहरू चाहिँ किन भनेको त त्यसो भए भन्दाखेरि ताकि यिनीहरूलाई चाहिँ भिडमा पनि चाहिँ मान्छेले चाहिँ थाहा पाओस् क्या डक्टर हो नि त डक्टर भन्ने बित्तिकै भिडमा पनि थाहा पाओस् ताकि त्यसो हुँदै गर्दाखेरि चाहिँ डक्टरले चाहिँ धेरै मानिसहरूको ज्यानलाई चाहिँ जोगाउन सक्छ है चाहिएको बेलामा तपाईँहरूले फिल्महरू पनि हेर्नुभयो होला यहाँ डक्टर लेखेको छ भने के हुन्छ हो सबैले थाहा हुन्छ नि हो डक्टर रहेछ केही पऱ्यो भने कसलाई गरिन्छ डक्टरलाई यो चाहिँ प्लेन ट्रेनमा चाहिँ यस्तो कुराहरू चाहिँ धेरै हुँदछ ताकि कुनै पनि इमर्जेन्सी कन्डिसनमा छिट्टो गरिकन चाहिँ एक्सन लिन सकोस् ताकि धेरै मानिसहरूको चाहिँ जीवन चाहिँ बाँचोस् यो कारणले गर्दाखेरि चाहिँ छुट्टिनको निम्ति लेखिएको चाहिँ हो तर यो कुरा चाहिँ अहिले मण्डलीमा छ्यापछ्याप्ती हुन थालेको छ जुन कुरा हामीले बाँध्नु जरुरी छ आमेन। ल अब त्यसो भए हामीले कसैलाई पोप भन्न मिल्छ पोप चाहिँ एउटा ल्याटिन शब्द हो ल्याटिनबाट चाहिँ आएको छ जसको अर्थ चाहिँ पापा है पोप चाहिँ फेरि अब हेर्नुहोस् है तपाईँले पोप भन्ने चाहिँ एउटा हुन्छ यस्तो डेन्जर हुन्छ सबैले के भन्छ पोप 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 भन्नुहुन्छ सबैले पापा भन्नुहुन्छ क्या रोमन क्याथोलिक सिस्टममा चाहिँ यस्तो छ होइन अनि त्यो भन् सबैले भन्नुहुँदो रहेछ त अब पोप भन्नुहुन्छ पापा भन्नुहुन्छ भन्नु हुँदैन गलत कुरा हो ल। अब त्यही भएर हेर्नुहोस् है त पत्रुसलाई पनि चाहिँ पहिलो पोप हो भनेर चाहिँ नि पहिलो पापा हो भनेर चाहिँ रोमन क्याथोलिक्सहरूले चाहिँ भन्ने गर्नुहुन्छ अनि यसै कारणले गर्दाखेरि होइन सेन्ट पिटर स्क्वायर भन्ने कुरा छ अनि त्यो माथि चाहिँ उनीहरूले चाहिँ के गर्नुभएको छ भने उनीहरूको भ्याटिकन सिटी भन्ने एउटा सहर चाहिँ उहाँहरूले बसाल्नु भएको छ क्या एउटा मन्दिर चाहिँ क्या है अनि उहाँहरूले त्यो कुरा गर्नुभएको छ। अब मत्ती 16 18 र 19 अलिकति हामी पढौँ त पढिदिनुहोस् त
अनि म पनि तिमीलाई भन्दछु तिमी पत्रुस हौ यस चट्टानमाथि म आफ्नो मण्डली बनाउँदैछु अनि नरकका ढुङ्गाहरू यसमाथि
छैनन्। हेर्नुहोस् त यहाँनिर लेख्दै गर्दाखेरि चाहिँ अनि यो पहिलो चाहिँ के हो पोप चाहिँ को हो पत्रुस हो भनेर चाहिँ भने भनिन्छ क्या भन्नुहुन्छ उहाँहरूले अनि यो विश्वास गर्नुहुन्छ। अब योभन्दा अगाडिको हामीले केही पद अगाडिलाई हामीले 13-18 हामीले हेर्छौँ भने चाहिँ यीशु ख्रीष्ट चाहिँ आफ्नो चेलाहरूसँग हिँडिराख्नु हुँदा चाहिँ 81 यीशुले चाहिँ के गर्नुहुन्छ भन त म को हुँ लाग्छ तिमीहरूलाई भन त भनेर यीशुले सोध्दै गर्नुहुँदा चाहिँ कसै कसैले चाहिँ एलिया भन्छन् कसै कसैले यर्मिया पनि भन्छन् यर्मिया अगमवक्ता हो कसै कसैले भन्छ जन द ब्याप्टिस्ट पनि हो बप्तिस्मा दिने योहन्ना पनि हो यस्तो यस्तो भन्छ अनि यीशुले सोध्नुहुन्छ तिमीहरू चाहिँ मलाई के भन्छौ त तिमीहरू मलाई के भन्छौ भनेर यसोले सोध्दै गर्नुहुँदा पत्रुसले के भन्नुहुन्छ, तपाईँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ हो भन्नुहुन्छ उहाँले। अनि यो भन्ने बित्तिकै यसोले के भन्नु भन्नुहुन्छ, साइमन बारजना, यो चाहिँ रगत र मासुले चाहिँ तिमीलाई प्रकाशमा दिएको होइन तर स्वर्गमा हुने पिताले हो। अनि यो भनिसक्नु भए पछि मात्रै चाहिँ त्यो जुन अघि तिमी पत्रुस यो कुरा छ नि उहाँले भन्नुभएको हो क्या। अब त्यो पदलाई फेरि पनि पढाउँदा हामी 18 पद हेर्नुहोस् त म पढ्छु। यहाँ यस्तो भनेको छ हेर्नुहोस् है, अनि म पनि तिमीलाई भन्दछु तिमी पत्रुस हौ, तिमी को हौ, पत्रुस हौ। अब पत्रुसको अर्थ त्यहाँ हेर्नुहोस् त तल तपाईँहरूले देख्नुहुन्छ, यहाँ हामी टिभीएस बाइबल चलाइरहेको छ त्यही भएर त्यो त्यहाँ अर्थ देख्नुहुन्छ। तल हेर्नुहोस् त त्यहाँ ग्रिकमा पेट्रोस भनेको अर्थ ठुलो ढुङ्गा हो, पत्रुसको अर्थ चाहिँ के रहेछ एउटा ठुलो ढुङ्गा। यहाँ हेर्नुहोस् है तपाईँले हो ए ढुङ्गा पिटर भनेर लेखेको छ नि यो चाहिँ के हेर्नुहोस् है, यहाँ पनि देख्न सक्नुहुन्छ पिटरको अर्थ चाहिँ के रहेछ एउटा ठुलो ढुङ्गा। अनि त्यसपछि के भन्नुभयो उहाँले, र यस चट्टानमाथि त्यो चाहिँ क लेखा छ है पत्रुस कोषमा क लेखा छ, कको अर्थ चाहिँ के रहेछ ठुलो ढुङ्गा हो हो। अब र यस चट्टानमाथि भनेको चट्टानमाथि, फेरि त्यहाँ चट्टान भन्ने शब्द चलाछ नि होइन, त्यो चाहिँ ख लेखा छ हो, खको अर्थ पढेर बताइदिनुहोस् त। यस चट्टान भनेर भन्दै गर्दाखेरि पत्रुस माथि बनाउँछु भन्नुभएको होइन क्या उहाँले हो, किनकि त पिटर भनेको पनि चट्टान त चट्टानै हो ठुलो चट्टान हो, तर यस चट्टान माथि बनाउँछु भनेर भन्दै गर्दा यस चट्टान नत्र त तिमी माथि बनाउँछु भन्नुपर्ने थियो नि त, पत्रुस माथि नै चाहिँ मण्डली खडा गर्छु भन्नुपर्ने थियो नि त यसोले भन्नुभएर भन्नु भएन, तर यस चट्टान माथि त्यो चट्टान चाहिँ के हो त यहाँ ठुलो पहरा सारा चट्टान भनेको छ, फरक छ नि त। ऊ तल हेर्नुहोस् त यहाँ ए पिटर चाहिँ माथि भयो, अब यस चट्टान भन्ने जुन पेट्रा भन्ने शब्द चाहिँ के छ भने हामीले पहिलो कोरन्ती 10:4 हेऱ्यो भने के छ, सबैजनाले जिउँदो पानी पिए है, चट्टानबाट आएका जिउँदो पानी पिए जुन चट्टान चाहिँ ख्रिस्ट हुनुहुन्छ भनेर भनेको छ नि होइन, त्यो चट्टानमा पनि त्यो चट्टान भन्ने शब्दमा चाहिँ पेट्रा भन्ने शब्द चलाएको छ क्या ग्रिकमा। त्यसो भने त्यो चट्टान यस चट्टानमाथि बनाउँछु भनेर भन्दै गर्दा पत्रुस माथि चाहिँ मण्डलीलाई खडा गर्छु भनेको होइन, तर यस चट्टान भनेको चाहिँ के हो त पत्रुसले के भन्यो, तपाईँ को हुनुहुन्छ परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ भनेर जुन उसले स्ट्रङ स्टेटमेन्ट भन्यो नि भन्यो हो, त्यही कुरा चाहिँ त्यही चट्टानमा चाहिँ नि मण्डली खडा हुन्छ भन्नु खोजेको क्या, त्यो चाहिँ ख्रिस्ट येशूमा आमेन। त्यही भएर मण्डलीको कर्नर स्टोन को येशू ख्रिस्ट, पत्रुसमाथि मण्डली खडा भएको छ र छैन नि, छ र छैन, मण्डलीको शिर को येशू ख्रिस्ट हो, तल फाउन्डेसन पनि को हो येशू ख्रिस्ट नै हो है। त्यही भएको कारण यस चट्टानमाथि भनेर भन्दै गर्दा कुनै कुनै सम्प्रदायका मानिसहरूले चाहिँ के भनेका छन्, ए पत्रुस माथि नै चाहिँ के भएको हो त मण्डली खडा गरेको हो भनेर, पत्रुस नै पोप हो भनेर भने क्या, त्यही कारणले त पापा भने के हो सबै कुराको सुरुवाती हो नि त, त्यही कारणले गर्दा चाहिँ पत्रुसलाई चाहिँ पोप भनेको, तर यो चाहिँ गलत कुरा हो। अब यति मात्र होइन उहाँले के पनि भन्नुभयो अर्को हेर्नुहोस् त, म आफ्नो मण्डली बनाउने छु हो, अब अनि नरकका ढोकाहरू यसमाथि विजय हुने छैनन्। 19 पद, अनि म तिमीलाई स्वर्गको राज्यको चाबीहरू दिनेछु। अनि उहाँहरूले के भन्नुहुन्छ त, पत्रुसलाई चाहिँ दुईवटा चाबी दियो हो, दुईवटा चाबी दियो, त्यो चाहिँ एउटा स्वर्गको एउटा नर्कको है, स्वर्ग र नर्कको। त्यही भएर उनीहरूसँग पनि त्यो चाबी छ भनेर राइट ह्यान्ड देखायो भने चाहिँ तिमीहरू नर्क ए राइट ह्यान्ड देखायो भने सिधै स्वर्ग जान्छ, किन अब पोपहरू त पत्रुसपछि त अरू पोपहरू आयो नि त, अनि उनीहरूले चाहिँ के भन्ने त, अब लेफ्ट ह्यान्ड देखायो भने नर्क जान्छस्, राइट ह्यान्ड देखायो भने स्वर्ग जान्छस्, किन दुईवटा चाबी दिएछ नि त तिनीहरूलाई हो। यस्तो यस्तो कुराहरू छन्, यो कुराहरूलाई मैले अलिकति मात्र तपाईँहरूलाई बताएको, जुन कुरा आउने दिनहरूमा प्रभुको अनुग्रहमा हामी त्यो कुराहरूलाई पनि पढ्ने नै छौँ, तर मैले बताउन खोजेको कुरा चाहिँ त्यो गलत हो भनेर मैले बताउन खोजेको, ठिक छ। अब बाइबलले गलत भन्छ, मैले होइन बाइबलले गलत भन्छ है। अब तल हेऱ्यो भने चाहिँ यहाँ के भनेको छ, स्वर्गको राज्य भनेको छ नि त, त्यसो भए जुन चाबी दिएको छ स्वर्ग र नर्कको होइन तर राज्यको चाबी पो दिएको रहेछ नि त पत्रुसलाई हो. कतिवटा कतिवटा? दुईवटा चाबी. इट्स ओन्ली रिलेटेड टु द किङडम, राज्यको चाबी. त्यसो भए यो कुन चाबी हो त? ए यो चाबी चाहिँ पहिलो चाबी चाहिँ उहाँले कहिले खोल्नुभयो भनेर भन्दा चाबीले त खोल्ने काम गर्छ नि होइन. अब यहुदीहरूको कुरा गर्नुपर्दाखेरि चाहिँ हेभेनली सालवेसनमा यहुदी आउँथ्यो कि आउँदैन थियो? यीशु ख्रीष्टभन्दा अगाडि आउँथ्यो र अर्थली सालवेसनमा पर्ने होइन र यहुदीहरू अस्ति नै हामीले पढेको हो कि होइन हो. तर यहुदीहरूलाई पनि हेभेनली सालवेसनमा आउने ढोका चाहिँ कसले खोलिदिनु भयो त? परम यीशुले चाबी दिनुभएको थियो नि त, त्यही भएर पत्रुसले खोले क्या. चेलाहरू को हो? यहुदी हो. यहुदी हो, सबै यहुदी हो नि, कुनै शङ्का छैन नि त्यहाँ. चेलाहरू त प्राय पत्रुस होइन लेख्ने अपोस्टल्सहरू त प्राय यहुदी थिए नि त. अब यहुदीहरूको त अस्ति नै हामीले पढ्यो अर्थली सालवेसन र हेभेनली सालवेसनमा कहाँ पर्छन् त यिनीहरू त? अर्थली सालवेसनमा पो पढ्थ्यो त. तर यीशु ख्रीष्टले के गर्नुभयो? त्यही यहुदीहरूलाई पहिलो मौका दिनुभयो क्या हेभेनली सालवेसनमा, स्वर्गीय मुक्तिमा जाने चाहिँ पहिलो है चाहिँ चाबी चाहिँ कसले दिनुभयो? यीशु ख्रीष्टले चाहिँ पत्रुसलाई दिनुभयो क्या. अनि त्यही चाबीले उसले खोल्यो अनि के भयो त? के भयो? योहन्ना माफ गर्नु होला, प्रेरित दुई अध्यायमा हामीले हेर्दै गर्दा पेन्तिकोसको दिनमा चाहिँ कति धेरै कटनी भएको छ नि यहुदीहरूको. 3,000-5,000 गरेर बढेन र पहिलो त कसलाई भएको? यहुदीहरूकै कटनी भएको हो नि होइन र. हो त्यो भने चाहिँ के हो? यहुदीहरूलाई नै पहिला हेभेनली सालवेसनमा जाने चाहिँ चाबी चाहिँ दिनुभएको. क्या इट्स रिलेटेड टु द किङडम, किङडमसँग आधारित चाबी हो नि त त्यो त. किन? स्वर्गको चाबी म दिन्छु भनेर भन्नुभयो नि त. हो अब त्यसो भए दोस्रो चाहिँ के हो त? त्यही पत्रुसले चाहिँ के गर्नुभयो? अब अन्य जातिहरूको लागि पनि स्वर्गीय मुक्तिमा जाने चाहिँ बाटो चाहिँ के गरिदिनु भयो अथवा लक भएको कुरा चाहिँ उहाँले खोलिदिनु भयो. त्यही भएको कारणले गर्दा त्यसको बादमा चाहिँ के भयो? पावलले चाहिँ प्रचार गर्दै 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 होइन, अरूले प्रचार गर्दै 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 आज हामी समक्ष पनि आइपुगेको छ. हामी त के थियौँ? जेन्टाइल्स हो नि त, हामी त जेन्टाइल्स हो नि होइन र. तर हामीलाई पनि है त्यो स्वर्गीय मुक्तिमा जाने चाबी चाहिँ कसलाई दिनुभएको रहेछ त? खोल्ने चाबी चाहिँ पत्रुसलाई. अनि पत्रुसले चाहिँ दुईवटा चाबी चाहिँ चलाउनु भयो. ठिक छ, दुईवटा चाबी बुझ्नुभयो. ल अब अलिकति ढिला नगरिकन अब हामी खोल्ने कुराहरूमा जानेछौँ. अघि चाहिँ लु के अरे बाँध्ने कुरामा भयो भने अब तिमीहरूले जे कुरालाई फुकाउँछौ त्यो कुरा चाहिँ के स्वर्गमा पनि फुकाइनेछ. अब फुकाउनु भन्नुको मतलब चाहिँ स्वतन्त्रता, मण्डलीमा स्वतन्त्रता पनि दिएको छ वचनले. ठिक छ, त्यो चाहिँ के हो कि अब हामी विवाह गर्न सक्छौँ, सबैजनाले सक्छौँ विवाह गर्न सक्छौँ नि होइन. किन? यसो परमेश्वरले नै पहिला के भन्नुभएको छ? फल्दै फुल्दै पृथ्वीमा भए वृद्धि हुँदै जाऊ भन्ने कुरा भन्नुभएको छ नि. हामी को विवाह नगर भन्ने होइन, हामीले त्यो भन्न मिल्छ? मिल्दैन. त्यही भएर हिब्रू 13:14 हेर्नुभयो भने विवाह चाहिँ सबैको अगाडि चाहिँ के होस्? एकदमै आदरणीय होस् भनेर चाहिँ लेखेको पाइन्छ. त्यसो भने के पोपले बिसपले विवाह गर्न मिल्छ कि मिल्दैन? मिल्छ कि मिल्दैन? पोपले विवाह गर्न मिल्छ कि मिल्दैन? हजुर, मिल्छ कि मिल्दैन? पोपले विवाह गर्न मिल्छ? बिसपले हेर्नुहोस् न यहाँ, बिसप पोपहरू विवाह गर्न मिल्छ मिल्दैन? आउनुहोस् हामी यही कुरालाई हेर्नेछौँ. पढिदिनुहोस् त पहिलो तिमोथी 3:2. हजुर, पहिलो तिमोथी 3:2. हजुर, कस्तो हुनुपर्छ त्यहाँ अध्यक्ष भनेर ल्याएछ त्यो पोप अथवा बिसप भन्ने शब्द अङ्ग्रेजीमा पाउनुहुन्छ, अङ्ग्रेजीमा बिसप भन्ने पाउनुहुन्छ. त्यसो भए विवाह गर्नुहुन्छ कि हुँदैन रहेछ त्यहाँ त के भनेछ त? विवाह गर्नु चाहिँ हुन्छ तर एउटै पत्नी चाहिँ हुनु पर्यो. ठिक छ, त्यही भनेको छ त्यहाँ. हो त्यसो भए विवाह गर्नु हुँदैन कसैले भन्छ भने त्यो के हो त? अब मलाई त त्यो मोस्ट होली फेथ हो. अघिदेखि हामी मोस्ट होली फेथको कुरा गरिरहेको छौँ नि होइन, अति पवित्र विश्वास त्यो हो कि होइन होला? होइन, हेर्नुहोस् है त, त्यसो भए पोपले सबैले विवाह गर्नु भन्छ, सबैको लागि चाहिँ लिबर्टी दिएको छ, स्वतन्त्रता दिएको छ। अब आउनुहोस् हामी पहिलो तिमोथी चारको एकदेखि तिन पनि हामी पढ्नेछौँ, पढिदिनुहोस् त। पहिलो तिमोथी चारको एक पढिदिनुहोस्, हामी बिस्तारै बिस्तारै हामी हेर्नेछौँ। पहिलो तिमोथी चारको एक,
स्पष्ट गरी भन्नुहुन्छ, पछि आउने समयहरूमा कोही कोही बहकाउने आत्माहरूमा र दुष्टता र दुष्टताहरूमा इच्छाहरूमा ध्यान दिएर विश्वासबाट भटकिएर जानेछन्।
हो, यहाँ हेर्नुहोस् त के भनेको छ, अब आत्माले स्पष्ट गरी भन्नुहुन्छ है, पछि आउने समयहरूमा कोही कोही बहकाउने आत्माहरूमा, के आत्माहरूमा? बहकाउने आत्माहरूमा र दुष्ट आत्माहरूका शिक्षाहरूमा ध्यान दिएर विश्वासबाट भड्किएर जानेछन् अरे। त्यो भनेको चाहिँ के हो त, अब के अरू अरू धर्ममा जानेछन् भनेको हो र? होइन, गलत शिक्षामा लगाएर गलत डक्ट्रिन्सलाई, गलत है झुन्डहरूमा, गलत अघि नै हामीले डिनोमिनेसनका कुराहरू हेऱ्यौँ नि, त्यस्तो कुराहरूमा जानेछ भनेर भनेको के, गलत सम्प्रदायहरूमा किन जाँदो रहेछ, किन बनेको रहेछ? वचन सत्यलाई नबुझेको कारणले गर्दाखेरि। ठिक छ, अब पढौँ त दुई, यिनीहरू को हुन् रे, जसले जसले कपट्याइमा झुट बोल्छन् अनि हेर्नुहोस् त, विवेक चाहिँ तातो फलामले डामिएका हुन्छ अरे। अब तिन पद पढिदिनुहोस् त, एकछिन, विवाह गर्न मनाई गर्ने कुराहरू चाहिँ के रहेछ? दुष्ट आत्माको सिद्धान्त रहेछ हो। प्रभुले त लिबर्टी दिनुभएको छ नि त मण्डलीमा, त विवाह गर्न मिल्छ भनेर, होइन र? हो, तर कसैले भन्छ है होइन विवाह गर्नु हुँदैन भनेर भन्छ, त्यो चाहिँ के हो, पवित्र आत्माबाट होइन, त्यो कोबाट? दुष्ट आत्माबाट। यो कुरा भइरहेछ कि हुन बाँकी छ? हो, त्यसो भए सम्झनुहोस् हामी कुन समयमा छौँ, अन्त समयमा चाहिँ यस्तो हुन्छ भनेको छ यहाँ हो। यो कुरालाई हामीले बुझ्न जरुरी छ, भइरहेछ नि होइन र? ल, त्यसपछि विवाह गर्न मनाई गर्छन् अरे, ए विवाह गर्न मिल्दैन, पोपले विवाह गर्न मिल्दैन, बिसपले विवाह गर्न मिल्दैन। अब यो कुन शिक्षा हो, प्रभुको शिक्षा या दुष्ट आत्माको शिक्षा? यो चाहिँ हामीले बुझ्नुपर्छ। अनि खानेकुराहरूबाट अलग रहने भन्ने पनि आज्ञा गर्छन् अरे। तपाईँहरूले यस्तो क्रिस्चियनहरू देख्नु भएको छ जुन क्रिस्चियनले चाहिँ भन्छ यो दिनमा चाहिँ मासु खानु हुँदैन भनेर भनेको कुनै दिन कसैले भनेको सुन्नु भएको छ? हप्तामा एक दिन मासु खानु हुँदैन, कुन दिन होला? होइन, शुक्रबार। शुक्रबार किन थाहा छ? किनभने यीशु ख्रीष्ट मर्नु भएको, यीशुले आफ्नो प्राण त्यही दिनुभएको दिन हो नि त, गुड फ्राइडे भनेर क्या। अनि एउटा यस्तो सम्प्रदाय छन् जुन सम्प्रदायले चाहिँ शनिबारको ए माफ गर्नु होला शुक्रबारको दिन चाहिँ मासु खानु हुँदैन, त्यो भनेको यीशुकै मासुका बराबर हो भनेर चाहिँ नि त्यस्तो भन्ने गर्छन् के। यो डक्ट्रिन्स कसको हो त, यीशुको हो कि पवित्र आत्माको हो कि दुष्ट आत्माको? हामीले यसरी छुट्याउनु पर्छ है, यस्तो यस्तो मलाई पनि भन्नुहुन्थ्यो मेरो म्यामले, शुक्रबार मासु खान्छ हामी त खान्छौँ भनेर मैले भनेको थिएँ, त्यो दिनमा यीशु ख्रीष्ट मर्नु भएको होइन, त्यो यीशुको मासु खाएको जस्तै हो त्यो भनेर भन्नुभयो क्या मलाई, अहिले हेर म बुझ्दैछु। हेर्नुहोस् है, ल त्यो कुरालाई हामी पर राखौँ। अब फेरि अझ पढिदिनु, तिन पद पनि अझ पढिदिनुहोस् त, धन्यवाद सहित चाहिँ ग्रहण गरोस् भने भन्ने उद्देश्यले चाहिँ उहाँले के गर्नुभयो, सृष्टि गर्नुभयो। किन? अब यसलाई हामीले प्रतिबन्धज लाउनु मिल्दैन, लिबर्टी हो यो। ठिक छ, ल अब के दुष्ट आत्मा चाहिँ मण्डलीभित्र आउन सक्छ होला, आउन सक्छ कि सक्दैन होला दुष्ट आत्मा? दुष्टात्माको शिक्षा मण्डलीभित्र छिरिरहेछ भने दुष्टात्मा आउन सक्छ कि सक्दैन? सक्छ नि त, होइन र? आउनुहोस्, कतै लेखाएको छ र यो कुरा? लेखा छ, पढौँ त हामी। प्रकाश 2:12-13 पढौँ त। पहिला 12 पढिदिनुहोस्।
अनि पर्गामसमा भएको मण्डलीका दूतलाई लेख, उहाँ जससँग लाग्ने दुई धारे तरवार छ उहाँ नै यी कुराहरू भन्नुहुन्छ।
पहिला शर्मा, कसको कसलाई? पर्गामसको मण्डलीलाई हो। मण्डली भन्ने शब्द पढ्नुभयो त्यहाँ, मण्डलीलाई नै हो नि, होइन? ल, अब पढिदिनुहोस् त। हजुर,
तिम्रा कामहरू अनि तिमी जहाँ बस्छौ त्यहाँ शैतानको सिंहासन छ।
हेर्नुहोस् त, तिमी जहाँ बस्छौ त्यहाँ चाहिँ के छ? शैतानको आउने मात्र होइन, शैतानले सिंहासन पनि बनाउनु पाउने रहेछ मण्डलीमा। हेर्नुहोस् त, अनि पढिदिनुहोस् त।
त्यहाँ शैतानको सिंहासन भन्ने म जान्दछु, अनि तिमीले मेरो नाम बलियो गरी पक्रेको छौ। ए एन्टिपास, मेरा विश्वासयोग्य साक्षी भएका दिनहरूमा पनि मेरो विश्वास इन्कार गरेका छैनौ। उनी तिमीहरूकै बिचमा मारिए जहाँ शैतान बस्छ।
जहाँ शैतान बस्छ, ल, मण्डलीमा आएर पर्मानेन्टली शैतान बस्न सक्दो रहेछ। तर कसैलाई यो कुरा भन्यो भने कहाँ शैतान आएर बस्न सक्छ भन्नुहुन्छ नि, होइन र? अब त्यसो भए शैतान मण्डलीमा आएर चाहिँ कसरी बस्न सक्छ त? त्यही गलत शिक्षाहरूद्वारा। कसरी? अघि हेऱ्यौँ नि हामीले, गलत शिक्षा, झुटो शिक्षा, जुन कुरा बाइबलमा नै छैन नि, त्यही कुराहरूलाई चाहिँ लिएर गर्दै गर्दा चाहिँ शैतानले के गर्दो रहेछ? मण्डलीमा सिंहासन बनाएर बस्छ। झ्याप्पै आएर शैतान यहाँ गरेर बस्ने भनेको होइन, तर कसरी? शैतान त चनाको छ, अनि कसरी बसिरहेको छ? अहिले बस्छ मात्र होइन, बसिरहेको छ। कसरी? गलत शिक्षाहरूद्वारा। एकदमै हामी होसियार हुनुपर्छ। त्यही भएर आज हामी के कुरालाई पढ्दैछौँ? विश्वास, अति पवित्र विश्वास। हामी त बाइबलमा बाइबल आधारित शिक्षालाई विश्वास गर्ने, बाइबल आधारित विश्वास त के हो? अति पवित्र विश्वास हो। हामी त मोस्ट होली फेथमा हुर्कनु पर्छ। आमेन। कुन फेथमा? मोस्ट होली फेथ हो, मोस्ट होली फेथ। ओके, ल, अब हेर्नुहोस् न, परमेश्वरलाई सबै कुरा पहिल्यै नै थाहा थियो। यसै कारणले गर्दा उहाँले त्यत्रो 40-40 चाहिँ अथरहरूलाई, है, लेखकहरूलाई चाहिँ चुन्नुभयो, अनि सबै कुरा चाहिँ उहाँले लेखिदिनु भयो क्या उहाँहरूद्वारा। यदि लेखेर त यस्तो अवस्था छ अहिले मण्डलीमा, हेर्नुहोस् त कति दर्दनाको अवस्था छ मण्डली, हेर्नुहोस् है। भने यदि नलेखेको भए के हुन्थ्यो होला? दुष्टले खुल्लुप्पै खाइदिइसक्थ्यो सबै कुरा, खाँदैन थियो त सबैलाई, गलत शिक्षामा हुर्काइसक्थ्यो, गलत भइसक्थ्यो क्या सबै कुरा। तर हामी प्रभुमा धन्यवादी हुनुपर्छ, प्रभुले हामीलाई सबै कुरा राइटिङमा लेखेर दिनुभएको छ, अनि उहाँको वचन चाहिँ के हो? सत्य हो। जोसुकेले आएर जे सुके भने पनि टच स्टोन, बाइबल के हो अरे? टच स्टोन हो। बाइबल आधारित छ कि छैन भनेर हामीले हेर्नुपर्छ, ट्याली गर्नुपर्ने हुन्छ। ल, यो कुरा म भन्दिनँ, राजु ब्रदरले भनिसक्नु भएको छ, होइन? उसले केही गर्यो भने अब कसैले, एउटा केटीले चाहिँ के गर्यो अरे? भमिट गरे अरे, अर्कोले आएर चाहिँ कस्तो कालो भमिट गर्यो भने अरे, अर्को आएर चाहिँ कस्तो काग जस्तो भमिट गर्यो भने अरे, अर्कोले अरूलाई भन्दाखेरि अन्तिममा अर्कोलाई भन्दा त उसले त, त्यो केटीले त कागै भमिट गर्यो भनेर भन्दैछ अरे क्या, कागै हो। यस्तो हुन्छ नि, एक काने, दुई काने, तिन काने हुँदै हुँदै जाँदा त के हुन्छ त? यस्तो हुन्छ क्या। त्यही कारणले गर्दाखेरि अरूले भनेको कुरालाई सुन्ने होइन, वचनले के भनेछ बाइबलमै फर्किने भने क्या। म जे बोल्दैछु बाइबल अनुसार बोलेको छु कि छैन, ट्याली गर्नुपर्छ तपाईँहरूले। अरूले जे बोल्दै हुनुहुन्छ बाइबल आधारित छ कि छैन, ट्याली गर्नुपर्छ। आमेन। यो चाहिँ यो भन्नको लागि चाहिँ उदाहरण दिएको है त। ल, हो, यस्तै कुराहरू सबै कुरा हुन्छ भनेर उहाँले चाहिँ एउटा दुईवटा प्याराबल्सहरूमा चाहिँ यसको बारेमा पहिले नै भनिसक्नु भएको छ क्या। मण्डली चाहिँ डिग्रेडेसन हुन थाल्छ है, सैद्धान्तिक शिक्षाहरूमा मण्डली अब हुर्कन थाल्छ, मोस्ट होली फेथबाट चाहिँ अब बहकाउँछ भन्ने कुरा चाहिँ नि उहाँले दुईवटा प्याराबल, यानि कि दुईवटा दृष्टान्तमा पहिले नै यीशुले भनिसक्नु भएको थियो क्या। त्यही दृष्टान्तलाई अलिकति हामी हेरौँ। कृपया छिटो गरिकन मत्ती 13:31-32 पढिदिनुहोस् त।
उहाँले यसो भन्दै अर्को दृष्टान्त पनि तिनीहरूको सामु राखिदिनु भयो। स्वर्गको राज्य चाहिँ रायोको एउटा दाना जस्तो हो जसलाई एकजना मानिसले लगेर आफ्नो बारीमा छर्यो, जुन चाहिँ साँच्चै सबै बियोहरूभन्दा सानो हुन्छ। तब जब यो बढ्छ तब यो सबै सागपातहरूभन्दा ठुलो हुन्छ र एउटा रुख बन्छ। यसो हुँदा आकाशका चराहरू आई त्यसका ढाङ्गाहरूमा बास बस्छ।
अब यो त हामीले पढिसकेका छौँ होइन, रायोको रायोको दृष्टान्त हो यो। अनि कस्तो हुन्छ अरे रायोको दृष्टान्तमा चाहिँ के भनेको छ, रायो चाहिँ के गर्यो अरे, रोप्यो अरे हो, रायो रोप बिउ रोप्यो अरे, अनि बिउ चाहिँ के भयो, बढ्यो है, बढेर चाहिँ फेरि कत्रो भयो अरे, रुखै बन्यो अरे। हेर्नुहोस् त तपाईँहरूले कहिले रायोको रुख देख्नु भएको छ, रायोको सागको रुख छैन नि होइन, देख्नु भएको छ, यो प्लान्ट हो कि ट्री हो त, प्लान्ट हो नि होइन। अझ हामी त हाम्रै हामी त सागपात भन्छौँ, रायो त सागै हो होइन र, रुख देख्नु भएको छ र, अनि रुखमा के भयो अरे, रुख बन्यो अरे, अनि चराचुरुङ्गी पनि आयो अरे, त्यो देख्नु भएको छ कहिले यस्तो, गुडै लाउने रायोको रायोको रुख छैन नि होइन। अब के भन्नु खोज्नु भएको त, यसको अर्थलाई अलिकति हामी हेरौँ। जसले बिउ रोप्नु भयो उहाँ चाहिँ को हुनुहुन्छ, यीशु ख्रिस्ट हुनुहुन्छ, हामीले बाइबलमा यो कुरालाई पाउँछौँ। अब उहाँले चाहिँ के गर्नुभयो अरे, रायोको बिउ रोप्नु भयो हो, रायोको बिउले चाहिँ के कुरालाई जनाउँछ, सिड अफ फेथ, विश्वासको वचन अथवा विश्वासका कुरालाई जनाउँछ। किन, किनभने यीशुले के भन्नुभयो, यदि तिमीहरूमा अलिकति रायोको जति पनि विश्वास छ भने, रायोको दानाको जति विश्वास छ भने, यो पहाडलाई हटिजा भन्यो भने त्यो हटिजानेछ हो। विश्वासको सम्बन्ध उहाँले भन्नुभयो भने चाहिँ रायोको दानाले चाहिँ बिउले चाहिँ विश्वासको कुरालाई जनाउँदछ हो। रोप्नु भनेको हुनुहुन्छ यीशु ख्रिस्ट, अनि कहाँ रोप्नु भयो, खेतमा अथवा जमिन भनेको छ। त्यो चाहिँ बाइबल अनुसार हामीले हेऱ्यौँ भने त्यो चाहिँ संसार हो भनेर बाइबलले प्रष्टै लेखिएको छ। भने चाहिँ उहाँले चाहिँ कहाँ रोप्नु भएको रहेछ, संसारमा हो। अब रोपिसकेपछि चाहिँ के भयो अरे, त्यो चाहिँ रोपेपछि चाहिँ पहिला चाहिँ के भयो, रायो बन्यो, रायोको प्लान्ट जस्तो बन्यो, त्यसपछि चाहिँ फेरि ठुलो बन्यो। अब यसको मतलब चाहिँ के हो भने, परमेश्वरको इन्टेन्सन चाहिँ के थियो भने, अघि नै पनि हामीले हेऱ्यौँ, 1,40,000 छान्नु मात्र हो क्या हो। तर के भयो, अब यस्तोसँगले मण्डलीहरू चाहिँ बढ्न थाल्यो कि रुख जस्तो भयो क्या। अब हुनुपर्ने त सानो थियो सिड हो, तर एब नर्मल ग्रोथ हुन थाल्यो क्या अब मण्डलीको चाहिँ, के कस्तो असामान्य ग्रोथ भयो क्या मण्डलीको। अनि यो कुरालाई चाहिँ त्यो जनाउँछ, रुखै बन्यो अरे। अब हेर्नुहोस् है, अचम्म लाग्दो कुरा, रुख बनिसकेपछि चाहिँ के भयो अरे, पक्नुहोस् ल, यहाँनिर रहेछ, ओके, रुखै बन्यो, के बन्यो, ठुलो रुख बन्यो। अब हेर्नुहोस् है त, अहिले हेर्छौँ भने क्रिस्टियनिटी यति धेरै छन्, यति धेरै छन् है, यति धेरै बढेको छ क्या त्यो कुराहरू चाहिँ। अब मैले अघि नै रुख किन भयो भनेर मैले भने, अब यहाँ कलेक्सनको कुरा पनि अलिकति एड गरिएको छ। सबैभन्दा बढी कलेक्सन चाहिँ कहाँ हुँदो रहेछ त भन्दा, पहिला चाहिँ सबैभन्दा भ्याटिकन सिटी, अघि नै हामीले भन्यौँ नि पोपको कुरा गरिरहेको थियौँ नि हामीले, भ्याटिकन सिटीमा चाहिँ सबैभन्दा ठुलो कलेक्सन हुन्छ क्या वर्ल्ड वाइड हेऱ्यो भने, ठुलो धेरै पैसा। अनि दोस्रो चाहिँ इन्डियाको तिरुपति भन्ने मन्दिर रहेछ, जहाँ चाहिँ सेकेन्ड हाइएस्ट कलेक्सन हुँदो रहेछ क्या, किन ठुलो भएको कारणले गर्दा भनेर यो उदाहरण दिएको हो। अब हेर्नुहोस्, त्यसो भए चरा आएर चाहिँ गुड बनायो भन्ने कुराले चाहिँ के कुरालाई जनाउँछ त, कृपया पढिदिनुहोस् त, मत्ती 13:4 पढिदिनुहोस् त, पहिला मत्ती 13:4 पढिदिनुहोस् त।
अनि उसले बिउ छर्दाखेरि के बिउ बाटोमा किनारमा खसे, अनि चराहरू आए र तिनलाई खाइदिए।
चराहरू आयो हो, बिउ रोप्दै गर्दा को आयो, चराहरू आएर खाइदिए। अब त्यसकै अर्थ पढिदिनुहोस् त, अर्थ छ त्यसको 19:18 पनि पढिदिनुहोस्।
यसकारण तिमीहरूले बिउ छर्नेको दृष्टान्त सुन, जब कसैले राजाको वचन सुन्छ र त्यसलाई बुझ्दैन तब दुष्ट आउँछ र जे कुरा उसको हृदयमा छरिएको थियो सो त्यसले
खोजेर लैजान्छ। त्यसो भए चरा भनेको चाहिँ के रहेछ त, दुष्ट हो। पहिल्यै यसोले भनिसक्नु भएको छ क्या, के हुन्छ त अबको आउने समयमा चाहिँ के हुन्छ, मण्डलीको यस्तो एब नर्मल ग्रोथ हुन्छ, जहाँ चाहिँ के गर्छ त्यसको हाँगाहरूमा चाहिँ अब के गर्छ, अब त्यो भन्नको मतलब चाहिँ मण्डलीको ब्रान्चेसहरूमा, मण्डलीहरूमा चाहिँ दुष्टले चाहिँ यसरी बास गर्न थाल्छ भनेर पहिल्यै आजभन्दा 2000 वर्ष अगाडि नै भनिसक्नु भएको थियो। राइट, हेर्नुहोस् त कस्तो प्रभुले पहिल्यै भनिसक्नु भएको थियो क्या यो कुरा, अनि अहिले मण्डलीमा यही कुरा भइराखेको छ। के भइरहेछ? दुष्टले चाहिँ के गरिरहेछ? सिंहासन बनाइराखेको छ। चरा आएर चाहिँ के गरिरहेछ? बसिरहेको छ। चराले दुष्टलाई जनाउँछ। यही कुरा प्रकाश 18:2 पनि हामी हेर्छौँ भने हेटफुल बर्ड्सहरू भनेर भनेको छ। एकचोटि पढिदिनुहोस् न, पढिदिनुहोस् त। अब हामी 5 मिनटमै सक्नेछौँ है त। प्रकाश 18:2
ठुलो स्वरले यसो भन्दै शक्ति साथ कराए, महान बेबिलोन ढल्यो ढल्यो र दुष्ट आत्माहरू हरेक अशुद्ध आत्माको कैदखाना अनि हरेक अशुद्ध र घिनलाग्दो चराको खोल भएको छ।
घिनलाग्दो चरा, चरा हो त्यो, चराै होइन त्यो चरा चाहिँ को हो त? अब को हो चरा त्यो भनेको बुझ्नुभयो? ल अब अर्को प्याराबल्समा हामी जाउँ ल, छिटो गरिकन 33 पद पढिदिनुहोस् त, 13 मत्ती 13:33। यो दुईवटा प्याराबल्सले चाहिँ नि एकछिन ल, यो दुईवटा प्याराबल्सले चाहिँ के कुरालाई जनाउँछ अरे? मण्डलीमा डिग्रेडेसन आउँछ, खमिरका कुराहरू आउँछन्, गलत शिक्षाहरू आउँछन् भनेर चाहिँ यसोले पहिले नै खबरदारी गर्नुभएको। ल पढिदिनुहोस् त अब।
जसलाई एउटी स्त्रीले लगेर 3 पाटीमा त्यो पुरै खमिर नहुन्जेल लुकाइराखे।
हजुर है, 33 पदमा यो कुरा लेखेको छ। अब यो चाहिँ खमिरको दृष्टान्त हो है। अनि एउटा के गरे अरे, स्त्रीले चाहिँ लगेर 3 पाथी पिठोमा चाहिँ के गरे? खमिर हाले है, जबसम्म के हुँदैन, के हुँदैन, खमिर हुँदैन तबसम्म राखी राखी भनेर भनेको छ। अब त्यहाँ हेर्नुहोस् त, तपाईँले बिफोर लिभेनिङ र आफ्टर लिभेनिङ भनेको छ, खमिर नहालेको र खमिर हालेको। हेर्नुहोस् त यहाँ पिक्चरमा देख्नु भएको छ नि, खमिर चाहिँ अलिकति यिस्ट भन्छ नि, अहिले अलिकति यिस्ट अलिकति हाल्छौँ भने पनि त्यसले के गरिदिन्छ, सानो उङ्गो फुलाएर यत्रो बनाइदिन्छ नि होइन। डोनट पकाउँदा तपाईँहरूले देख्नु भएको होला, थोरै पिठो मस्छ, यिस्ट मजाले हालेर छोपिदिँदा यत्रो हुन्छ डोनट पनि। हो यिस्ट चाहिँ त्यस्तो कुरा हो क्या, थोरै यिस्टले पनि के गरिदिन्छ, सबै कुरा खतमै बनाइदिन्छ क्या। अनि यिस्ट चाहिँ के गरेर अब पिठोमा हाल्यो। अब हेर्नुहोस् यिस्टको अर्थ चाहिँ के हो त, बाइबलैबाट हामीले हेर्छौँ भने यीशुले के भन्नुभयो, शास्त्री र फरिसीहरूको खमिरबाट तिमीहरू टाढा बस। मैले रोटीको कुरा गरेको होइन, उहाँले भन्नुभएको छ क्या त्यहाँ पनि। हेर्नुहोस् है तपाईँले मत्ती 16:11 पढ्नुहोस् है त, तर शास्त्री र फरिसीहरूको खमिरबाट चाहिँ तिमीहरू टाढा बस। शास्त्री र फरिसीको खमिर के हो त भन्दा, गलत शिक्षा हो के, गलत शिक्षाबाट चाहिँ के गर तिमीहरू टाढो बस। खमिरले चाहिँ गलत शिक्षालाई जनाउँछ। अब के भयो त, अब 3 पाथी ब्रेडमा राख्यो है, ब्रेडले माफ गर्नु होला, पिठो पाथी 3 पाथी पिठोमा मिसायो भनेको छ नि होइन। अब यो 3ले चाहिँ के कुरालाई जनाउँछ त भन्दै गर्दा, 3 पढिदिनुहोस् त, 13:13 1 कोरिन्थी 13:13। यो 3 भनेर किन लेखेको त, 3 पाथी पिठो नै किन भन्यो, किन 3 भन्यो, पढिदिनुहोस् त 1 कोरिन्थी 13:13।
अनि अब विश्वास आशा प्रेम यी 3 कुराहरू रहन्छ, तर यसमा सबैभन्दा ठुलो चाहिँ प्रेम हो।
3 कुरा, यो 3 कुरा भनेपछि अब खमिर चाहिँ केमा लाग्ने रहेछ त, अब 3 स्पिरिचुअल फुड, विश्वासीहरूको आत्मिकी खाना है, त्यसमा चाहिँ के पर्ने भयो त, अब खमिर पर्ने भए। त्यो 3 चाहिँ के हो त भन्दाखेरि, विश्वास आशा र प्रेम। पहिलो प्रेम, आशा र अर्को विश्वास। अब हेर्नुहोस् है त, प्रेममा यीशुले चाहिँ के भन्नुभएको थियो, महान आज्ञा के हो, यीशुले भन्नुभएको महान आज्ञा के हो, त्यो त दोस्रो नि यस्तै छ भनेर पो भनेको त, पहिलो चाहिँ भन्नुहोस् न। ल पढ्नुहोस् है, म अर्को पालि सोध्छु हो। सम्पूर्ण कुराले प्रेम गर्नु भने हो, अनि अर्ली अपोस्टल्सहरूले चाहिँ यसरी नै प्रेम गर्थे क्या सबै कुराले। तर यो प्रेममा चाहिँ अब खमिर लाग्न थालेको छ क्या यी दिनहरूमा चाहिँ। कस्तो खमेर चर्च गएन भने त चर्च किन जाने अहिले हामी? प्रेमले माया गरेर प्रभुलाई माया लागेर प्रभुले यस्तो गर्नु भएको छ भनेर होइन नर्क जान्छ भनेर। चर्चमा गएन भने त नर्क पो जान्छ लौ आम्मामा, गएन भने त पुरा आशिषै आउँदैन अब होइन। यो डराएर जान्छ क्या, प्रेम होइन खमिर यसरी हालिएको छ क्या अब बुझ्नुभयो। प्रेममा खमिर कसरी पर्दैछ, पावलले के गरे, सबै समझ शक्तिले सम्पूर्ण कुरा प्रेम गरेर पावल चाहिँ के भएको थियो भने सबै कुरामा चाहिँ के भएको थियो, सेक्रिफाइस हुनु पनि रेडी भएका थिए नि होइन, हो कि होइन हो नि। तर यी दिनहरूमा आजको विश्वासीहरूमा आजको मण्डलीहरूमा चाहिँ यो प्रेम सेलाएर गएको छ। त्यही भएर बाइबलले के भन्छ, तिमीले पहिलो प्रेमलाई चाहिँ त्यागेका छौ, छैन प्रेम है, यसरी भएको छ। अब होप आशा, बाइबलको आशा चाहिँ के हो, यदि अहिले हामी अहिले है यीशु ख्रिस्टसँगै दुःखलाई सहन गर्छौँ भने यीशु ख्रिस्टसँगै राज्य गर्छौँ। आशा चाहिँ यो है, बाइबलले दिएको आशा चाहिँ के हो, यीशु ख्रिस्टसँगै हामी राज्य गर्छौँ। तर अहिलेको आशा चाहिँ के हो भने दुःख भोग्नु पर्दैन, चङ्गाई नै चङ्गाई हो, यीशु ख्रिस्टमा आएपछि चङ्गाई हुन्छ, जहाँ जानुहोस् चङ्गाई हुन्छ, जहाँ जानुहोस् जे गर्नुहोस् फलिफापै फलिफाप हो, जे गर्दा पनि राम्रो हुन्छ, अनि यहाँ पनि एकदमै आराम आरामले जिउने हो, अनि मरेपछि स्वर्ग जाने हो आरामले जिउने हो, यही कुरा भयो अहिले मण्डलीमा। तर बाइबलको आशा त त्यो होइन नि त, अहिले तिमीहरूले दुःख भोग्छौ भने मात्रै तिमीहरू ख्रिस्टसँग राज्य गर्न पाउँछौ। खै त दुःख भोगाई यसरी खमिर हालिएको छ केमा, आशामा। खमिर भने के हो, खमिर भने के हो, गलत शिक्षा हो, तीन पाथी पिठो मिसायो क्या, त्यही भएर दोस्रोमा पनि यस्तो भयो, अफेट विश्वासको कुरा हो। विश्वासको कुरामा चाहिँ के भएको छ त, अघि हामीले हेऱ्यौँ नि विश्वास चाहिँ कस्तो हुनुपर्ने रहेछ त, हाम्रो बाइबल आधारित विश्वास चाहिँ कस्तो विश्वास हो, मोस्ट होली फेथ हो, अति पवित्र विश्वास हो। तर अहिले अति पवित्र विश्वास छैन, अघि पनि हामीले थाहा पायौँ होला है, अघि थाहा पायौँ नि कति कुराहरूलाई हामीले हेरिरहेछौँ नि, गऱ्यौँ नि गलत, जे जे कुरा बाइबल आधारित छैन भने त्यो मोस्ट होली फेथ होइन, राइट। अनि यस्तै कुराहरू भइराखेको छ, त्यही भएर फेथमा पनि चाहिँ के भएको छ, एट्याक, खमिर मिसिएको छ। अनि यसै कारणले गर्दा यी तिनवटा कुरामा चाहिँ खमिर आएको छ। त्यही भएर यीशुले पहिले नै भन्नुभएछ कि यस्तो हुनेवाला छ, अहिले यही अवस्थामा छौँ हामी, यही भइरहेको छ। हामीले यो कुरालाई देखिसकेपछि चाहिँ यो कुराबाट हामी स्वतन्त्र हुन जरुरी छ, आमेन। किन बाइबलले के भन्छ अघि नै, यो 8:32 तिमीहरूले सत्यलाई चाल पाउनेछौ, सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ, आमेन। हो अनि आज चाहिँ हामीले पढेका यही कुरा नै हो, यति नै हो मोस्ट होली फेथको बारेमा है। अनि तपाईँहरू पढ्नुहोस्, आज धेरै बुझ्नुभयो होला, अस्ति अङ्ग्रेजीमा कति बुझ्नुभयो मैले चाल पाइनँ, तर आज धेरै बुझ्नुभयो भने म विश्वास गर्दछु। र तपाईँहरूलाई पिडिएफ सबै कुराहरू पठाइदिइसकेका छन्, म तपाईँहरूलाई नेपालीमा पनि पठाइदिन्छु, सबै मजाले पढ्नुहोस्। र नबुझेको कुराहरू छ भने तपाईँहरूले ग्रुपमा पनि सोध्न सक्नुहुन्छ, पर्सनल मेसेज गरेर सम्पूर्ण कुरामा तपाईँहरूले सोध्न सक्नुहुन्छ। हुन्छ, सबैजनालाई धेरै धेरै धन्यवाद।